أعوذ بالله من الشيطان اللعين الرجيم، بسم الله الرحمن الرحيم، وبه نستعين، والصلاة والسلام على سيد الأنبياء وخاتم النبيين وعلى إطرته الطيبين الطاهرين المعصومين المطهومين، لا سيما بقية الله وحجة الله مولانا ومقتدانا صاحب العصر والزمان، أجل الله تعالى فرجه الشريف. سلام اللہ علیکم اجمعین، بہت بہت شکریہ آپ لوگوں کا کہ ایک بار پھر آپ نے یہ توفیق کا وسیلہ بن گئے ہمارے لیے کہ مومنین و مومنات سے جو دنیا بھر میں ہیں ان سے مخاطب ہوں، اور ایک بہت ہی سنسیٹیو قدر سنسیٹیو، بہت زیادہ تو نہیں، قدر سنسیٹیو قسم کے ٹاپک کے اوپر گفتگو کریں. اور الحمدللہ یہ زمانے طالب علمی سے، ابھی بھی طالب علم ہی ہیں لیکن آغاز ہے اس سے ہی اس قسم کے موضوعات پر. ظاہر ہے ہر مسلمان اور ہر شیعہ، بلکہ تقریباً کہہ سکتے ہیں دنیا میں ہر انسان اس موضوع کی طرف متوجہ ہے، اور وہ موضوع ہے اینڈ آف دا ٹائم، جس کی ٹرمینالوجی اب یہ ٹرم یوز ہونے لگی ہے دنیا بھر میں، یہ ایک اصطلاح بن گئی ہے جس کو ہم اردو میں آخری زمانہ کہہ سکتے ہیں. یہ اس جیسا حساس ایک موضوع ہے. دیکھیں، قرآن مجید میں اور ہماری احادیث میں آخری زمانہ کا کوئی ٹائٹل، جو ٹرم ہے وہ اس طرح شاید نہ ہو، لیکن میننگ اس کے جو ڈسکرائب ہے یا ڈسکرپشن ہے یا انٹرپریٹیشن ہے وہ تقریباً سیم ہی ہے. لفظ آخر الزمان جو ہے آیا ہے تو بھی، یعنی جس طرح یہ ایک ٹرمینالوجی اس وقت دنیا میں چلی ہے اینڈ آف دا ٹائم کے نام سے، اور بہت کچھ اس کے اوپر لکھا جا رہا ہے، بولا جا رہا ہے، فلمایا جا رہا ہے ایون اس کے اوپر. اور پرانے، مثلاً آج سے 100 سال پہلے بھی، 200 سال پہلے بھی تقریباً ہم دیکھتے ہیں، جہاں تک ہمارے پاس چیزوں میں ایکسس ہے، کہ اس موضوع کے اوپر لکھا بولا جاتا تھا. حتیٰ یہ کمرشلائز ہو گیا یہ موضوع، اور بہت سے لوگوں نے اس کی اب اس کو ایک کمرشل ٹاپک کے طور پہ بھی بنانا شروع کر دیا. آپ دیکھتے ہیں کہ جتنی موویز بن رہی ہیں، لاسٹ ٹائم جو ایک ویب سیریز بنی، جو ایک اسٹریمنگ جو ویب سائٹ ہے، کہ میں نام لینا نہیں چاہ رہا ان کا، اس میں جو ہے مسیحا کے نام سے جو ایک بنی اسی موضوع کے اوپر. اسی طرح آپ دیکھتے ہیں کہ حتیٰ وہ لوگ جو کہ میٹا فزکس پر یقین نہیں رکھتے ہیں، جو روحانیات اور معنویات پر اس میننگز میں یقین نہیں رکھتے، حتیٰ ڈے آف دا ججمنٹ، قیامت کے دن کے اوپر بھی اتنا زیادہ ان کا یقین نہیں ہے، خود کو وہ ملحد یا ایتھیسٹ کہتے ہیں. آپ دیکھتے ہیں کہ وہیں لوگ ان ٹاپکس کے اوپر بھی کمرشل ضرورتوں کی وجہ سے یا لوگوں کے انٹرسٹ کی وجہ سے، میجورٹی دنیا میں، تو وہ اس کے اوپر فلمیں بناتے ہیں، ڈرامے بناتے ہیں. مجھے حیرت ہوئی جب میں نے جاپنیز اور کورینز اور چائنیز اور پھر ہالی ووڈ کے اندر اس چیزوں کو دیکھا اور مشاہدہ کیا، کیونکہ میرا تھوڑا بیک گراؤنڈ آڈیو ویڈیو اور اس طرح کی چیزوں کے ساتھ رہا ہے. پاکستان میں جو ایک ادارہ تھا البلاغ کے نام سے، اس کے ساتھ اٹیچمنٹ کی وجہ سے، تو مجھے اندازہ ہے ان چیزوں کا کہ کیا ہو رہا ہے. لہٰذا جو قرآن مجید اور احادیث میں آیا ہے وہ آخری زمانے کے حوالے سے اگر ہم اسپیسیفائی کر لیں تو وہ یوں کہیں گے کہ بنیادی طور پر پوری دنیا کی اور خاص کر زمین کی نجات دینے کے لیے ایک ہستی تشریف لے آئیں گے، جس کو ہم شیعہ سب سے بہتر اس ہستی کی ڈیٹیل اور تفصیلات بیان کر سکتے ہیں کمپیئر ٹو آل ادر ریلیجیس، اینڈ ایون جو ہے جو ایزم ہے یا جو فلاسفی ہے، ایون جو سوشالوجی ہے، اس کو کمپیئر کرتے ہوئے ہم زیادہ ڈیٹیل میں اور تفصیلات میں، باریکیوں میں، جزیات میں بیان کر سکتے ہیں، کیونکہ ہماری احادیث اور قرآن مجید میں دو قسم کے زمانوں کا تذکرہ ہمیں ملتا ہے. ایک وہ زمانہ ہے جو امام کی آمد سے پہلے کا زمانہ ہے، جس وقت اس وقت ہم اسی زمانے میں موجود ہیں اور جنریشن ٹو جنریشن ہم گزر رہے ہیں، اگرچہ شاید بہت زیادہ کنٹروورشل نہ ہو جائے یا سامعین کے تجسس کا سبب نہ بنے، تو میں ایک اشارہ کر دوں کہ جو ایکسپرٹ ہیں ہمارے علماء، ماہرین، محدثین، جو اس موضوع کے اوپر بہت درس خارج لیول کی ریسرچ رکھتے ہیں اور اس وقت کنٹینیوسلی درس بھی دے رہے ہیں اس ٹاپک کے اوپر، وہ ان کا کہنا یہ ہے کہ آلموسٹ ہم آخری زمانے میں ہی ہیں اس وقت، اگر ہم یہ ٹائٹل یوز کریں تو. امام کی آمد سے جو پہلے کا زمانہ ہے، اس زمانے کے دی اینڈ پہ اس وقت ہم ہیں. اس کے بعد سیکنڈ فیز شروع ہوتا ہے اور وہ ہے امام کی آمد کے بعد کا زمانہ. अच्छा, दिलचस्प ये कि हमारी अहादीस और रिवायात में इमाम की आमद से पहले का जो जमाना है, आखिरी जमाना जिसको एंड ऑफ द टाइम या इस वक्त का दौर है, इस दौर की अच्छी अंदाज में याद नहीं किया। इन जनरल मैं बात कर रहा हूँ, जनरली तौर पर बहुत ही इस जमाने को लेकर बार बार अलर्ट करने की कोशिश की है। आपको जगह जगह अलर्ट साइन मिलेंगे ऐसे रिवायात के अंदर, होशियार हो जाओ, खबरदार, अलर्ट रहो, प्लीज, ये डेंजर है, ये खतरा है, ये खतरा है। ये किन लोगों के लिए? जो अहले ईमान हैं, मुंतजरीन हैं इमाम के, और वो वाकई दुनिया में खुदा की जमीन पर, खुदा की मखलूक पर, खुदा का उस फितरी कानून के निफाज का इंतजार कर रहे हैं, वलीउल्लाह के मुंतजर हैं, उनको अलर्ट कर रही हैं ये हदीसें, और तमाम मुसलमानों और इंसानों को साथ में अलर्ट करती है। कुरान मजीद भी ये कहता है कि हमने तो आपसे प्रॉमिस किया हुआ है, खुदा ने वादा किया है, ये खुदा का आपके साथ एक प्रॉमिस है, वादा है, एक अटल बात है कि जमीन की जो वरासत है वो हम अच्छे लोग, लेकिन अहले जमीन ने उनको कमजोर कर दिया, वीक पोजीशन में डाल दिया। यानी उन अच्छे लोगों को असल में पावर में होना चाहिए था, हर किस्म की पावर, सिर्फ पॉलिटिकल पावर की बात नहीं हो रही है, सिर्फ इकोनॉमिकल पावर नहीं, एवरी ऑल काइंड ऑफ पावर्स उनके हाथ में होनी चाहिए थी, लेकिन उन्हीं लोगों को आप लोगों ने वीक पोजीशन पे डाल दिया, वो सर्वाइव करते रहे और हम उन्हीं को जमीन का वारिस बनाएंगे। वनुरीदु अन नमुन्ना अलल लदीना उस्तुज़िफू फिल अर्ध व नजअलहुम अइमतन व नजअलहुमुल वारिसीन। हम देखते हैं माजी में भी हमारे अइमा के दौर में, क्योंकि हमारे अइमा जो कि 250 साल के करीब इस्मत तो तहारत का सिलसिला है, लेकिन 4.5 साल मौला अली अलैहि सलाम को हुकूमत मिली है, किसी हद तक वो भी इंटरनल बहुत सारे क्राइसिस के साथ साथ, तो उसमें आप देखते हैं कि इमाम किन किन को पावर देते हैं, यानी एक एज ए रूलिंग फोर्स जो इमाम बनाते हैं, तो उनमें आप देखेंगे बहुत ही माशरती एतबार से ऐसे लोग जिनको कमजोर किया है समाज ने, समाज की बेइंसाफी, बेईमानी, धोखादही, फ्रॉड, गलत मिसबिहेव ने की वजह से वो लोग बेचारे कमजोर हो गए, क्योंकि अगर उनको पावर में आना है, एक फर्ज करें इकोनॉमिकल पावर लेना है, तो उनको फ्रॉड करना पड़ेगा, जैसे लोग कर रहे हैं, सूद का काम तो सूद कर लें, धोखे से काम लेते हैं कर ले, रिश्वत खाते हैं तो खा ले, तो वो बेचारा तो अहले ईमान में से है, तो वो तो नहीं कर सकता ये काम। अब ये तो नहीं कह सकता कि इमाम से पहले का जमाना, क्योंकि फासिद जमाना है, लिहाजा फासिद जमाने में इम्यूनिटी हासिल हो गई है या कुछ एक्सेप्शन आ गई है, ऐसा नहीं है, तो वो बेचारा तो सर्वाइव कर रहा होगा ना। इमाम का जब दौर आया तो देखें वही जो सर्वाइवल थे, वो जो बेचारे मुस्तज़ाफ और कमजोर थे, उन्हीं को पावर पे लाया इमाम, क्योंकि वो बासलाहियत थे, मोमिन थे, बासलाहियत थे, उनके अंदर एक कैपेबिलिटी थी, कैपेसिटी थी, तो इमाम ने उन्हीं को ऊपर दिया। खुदा भी कह रहा है, देखें जो लोग इस वक्त है ना, जिनको आप पाबंदियां लगाते हैं या जिनको आप कमजोर करके रखते हैं, उनके कल्चर को, सोच को, सकाफत को, कहते हैं वो लोग ऊपर आएंगे। जिस सकाफत को आप लोग समझते हैं कि ये एक्सपायर हो चुकी है, ये कंडम है, इसकी कोई सोसाइटी में कोई बेनिफिशियल रोल नहीं रहा, वो वही ऊपर आ जाएगी, क्योंकि वो असल में इंसानी नेचर, फितरत के करीब है और उसी में नजात है। पूरी दुनिया में अमन व सुकून, भाईचारगी, मसावात, एक इक्वालिटी और एक पीसफुल सोसाइटी का बनना, एक वाकई दुनिया एक ग्लोबल विलेज की तरह हो जाए, जो जिसकी असास और बुनियाद ईमान पर हो, अच्छाई पर हो, और हमें किसी अकवाम मुत्तहिदा और इस तरह के सिक्योरिटी फोर्स काउंसिल्स और इस टाइप के इदारों की हमें जरूरत ही नहीं रहे, कोई ह्यूमन राइट्स के मिशन की जरूरत ना रहे, हमें वुमन राइट्स प्रोटेक्शन के कोई इदारे की जरूरत ना रहे दुनिया में, जो है इसी तरह जो वेपन्स बनते हैं तबाहकुन किस्म के हथियार, उनको कंट्रोल करने का कोई, क्योंकि इंसान मिच्योर हो जाएगा उस वक्त इमाम के दौर में, अमन व सुकून का एक दौर होगा। लिहाजा जो ये जो पीरियड है इमाम के जहूर का के बाद का, वो एक शानदार पीरियड है, लेकिन इमाम के जहूर से पहले मोमिन को कहा होशियार रहो, अलर्ट पोजीशन में रहो हमेशा, प्लीज गाफिल नहीं होना। हदीसें कह रही हैं मेहरबानी करो मोमिनीन, आप गाफिल ना हो, अगर आप अनकॉन्शियस हुए ना, आप अलर्ट पोजीशन में नहीं रहे, 24 आवर आप अलर्ट रहे, जनरेशन टू जनरेशन। और ये भी जहन में रखें कि इन्वायरमेंट ऐसी क्रिएट होगी पूरी दुनिया में कि आपके ईमान का बहुत कड़ा किस्म का इम्तिहान होगा, सख्त किस्म के चैलेंजेस वो लोग जो कि मजहबी कहलाते हैं, रिलीजियस प्रैक्टिसिंग लोग कहलाते हैं, वो लोग जो कि इमाम के मुंतजरीन हैं, बड़ा सख्त मरहला है उनके लिए, कह रहे हैं कि लिहाजा चैलेंज है आपके लिए, ऐसा नहीं है कि ये चैलेंज फेस नहीं हो सकता है, इसका सामना नहीं हो सकता है, इसका कोई हल नहीं, ऐसा नहीं, बिल्कुल किया जा सकता है, अच्छा, एक तो आया था ये पॉइंट था मेरे पास, ऑलमोस्ट मेरे ख्याल में 17 to 15 मिनट हैं इसमें। मैं अर्ज कर दूं कि ये टॉपिक मैंने क्या था, बहुत ज्यादा दुनिया में अभी भी स्टिल जिंदा है। जिंदा है से मुराद ये है कि वही के पॉइंट ऑफ व्यू से तो कभी मर नहीं सकता, लेकिन एज ए ह्यूमन उसकी बात कर रहा हूँ, ये अभी तक इफेक्टिव है, जिंदा है, इंटरेस्टेड है लोगों के लिए। 1971 में बर्टन रसल ने किताब लिखी थी हैज मैन ए फ्यूचर के नाम से, मुख्तलिफ लैंग्वेजेस में इसकी तर्जुमा हुआ है। मुझे शक है कि मैंने शायद उर्दू में भी देखा हो किसी फुटपाथ पे, ये किताब उर्दू जबान में ट्रांसलेट होके बिक रही थी लाहौर के, मुझे इतना सा याद, या कराची में तारिक रोड के आसपास। मुझे आप अच्छी तरह नहीं है क्योंकि वो बिल्कुल टीनेज में और स्टूडेंट का मेरा पीरियड था, टाइम था, वो किताब मैंने ली तो थी, बाद में क्या किया मुझे नहीं पता। इसी तरह और भी बहुत सारे जो है इसके ऊपर डॉक्यूमेंट्रीज बन रही हैं, स्टिल इसके ऊपर साइंस फिक्शन मूवीज बन रही हैं, बातचीत हो रही है, दुनिया के अंदर ये चीजें मौजूद हैं। हमारे लिए जो चीज इंपॉर्टेंट है इसके अंदर वो क्या चीज है, वो हमारे लिए जो चीज इंपॉर्टेंट है, जिसको इंतजार कहा गया है, जिसकी वजह से उस इंपॉर्टेंट रोल की वजह से ही हमें साइन बोर्ड दिए हैं डायरेक्शन ताकि हमारी ठीक रहे, जिसको हम अलामात कहते हैं, निशानियां कहते हैं इमाम के आमद की, इसकी फिलॉसफी ही यही है कि हम हमारी डायरेक्शन दुरुस्त सिमत में रहे, इन अलामतों की फिलॉसफी नहीं है। मैं इत्तेफाक की बात है इस मौजू के ऊपर क्योंकि कुछ पोस्ट वगैरह ग्रुप्स के लिए लिख रहा था, तो आज मैं एक इजाफी नोट अपने मेन पोस्ट के ऊपर एक एडिशनल नोट में ऐड कर रहा था कुछ लोगों के क्वेश्चंस की वजह से, और इसी बात के ऊपर मैं इत्तेफाकन तहरीर कर रहा था कि देखें ये जो अलामाते जहूर पर मुश्तमिल जितनी रिवायात और अहादीस मलाहिम व फितन के इनवान से हमारे पास या दीगर इनवान के साथ मौजूद हैं, पहली बात तो ये है कि ये पेशन गोईयां नहीं है, जैसे पेशन गोईयां लोग करते हैं हमारे यहाँ बरसगीर में भी बहुत से लोग हैं जो पेशन गोईयां जिन्होंने माजी में की हैं। तकरीबन आप हर रीजन और हर इलाके और खित्ते में जाएंगे तो वहां कोई ऐसा बुजुर्ग या कोई ऐसा बंदा मिलेगा जो इस तरह की पेशन गोईयां रखता था, बुजुर्गों के सीना ब सीना चीजें ट्रांसफर हो रही हैं, अब किताबों की शक्ल में डल रही हैं। नुजूम जो कि मैं एस्ट्रोनॉमी की बात नहीं कर रहा, जो एल में नुजूम है उसकी बात नहीं कर रहा, ये जो आम फुटपाती किस्म के नुजूम है आप देखते हैं, मैगजीन छपती हैं उसके पीछे अंदर लिखते हैं जैसे वो स्टार्स के बारे में बात कर रहे होते हैं, लोगों की मुकद्दर बता रहे होते हैं, साथ में ये भी पेशन गोयां करते हैं कि ये साल ये हो जाएगा वो हो जाएगा, टीवी प्रोग्राम्स के अंदर भी ये लोगों को बुलाया जाता है, मुख्तलिफ बाबे शाबे भी इधर उधर बैठे होते हैं, वो दुनिया से आइसोलेट होकर समझते हैं कि खुदा से लो लगा चुके हैं वो, और उनकी तरफ से भी बातें रिकॉर्ड होती रहती हैं और लोग कहते हैं वो तो ये हुआ था। तो क्या हमारे पास जो हदीसें हैं या रिवायात हैं अलामत जहूर और आखिर जमाने के हवाले से वो इस तरह की पेशनगोईयां हैं? डेफिनेटली ऐसा नहीं है, ये कोई पेशनगोई नहीं है, बल्कि ये क्या है, लिसान मासूम वमा यंतकानिल हवा जैसी लिसान ताहिरो तय्यबो इस्मतो इल्म लदुन्नी से निकले हुए अल्फाज हैं। अगर प्रूफ हो जाए कि ये कलाम कलाम मासूम है, दिस मीन उसकी जो है वो लिसान मासूम से निकला हुआ कलाम है, ये कोई पेशनगोई नहीं है, अंदाजे नहीं है, गेस लगाना नहीं है, ये जो है कार्ड्स के साथ खेलना नहीं है, इस तरह की चीजें नहीं है, ये नेस्टरडेमस की किताब नहीं है या किसी साइंस फिक्शन मूवी का कोई कंसेप्ट नहीं है, नहीं जो है ब्रिटन रसल की जो है कोई थ्योरी है, ये लिसान इसमत है। लिहाजा इसके अंदर आप देखते हैं कुछ प्रिंसिपल्स दिए हुए हैं हमें, वो प्रिंसिपल्स क्या है, नंबर ये है कि देखें ये अलामात बताई हैं ताकि तुम उन हालात के बारे में प्रिपेयर हो जाओ, एक बात, उन हालात में मददगार अवामिल जो आपके लिए मदद दे सकते हैं, दोस्त कौन है आपका, दुश्मन क्या है, आपके सामने चैलेंजेस क्या है, असर जहूर के लिए रुकावटें क्या हैं जिनको हमने दूर करना है एक्चुअली, इसलिए हमें रुकावटों की आइडेंटिफिकेशन जरूरी है हमारे लिए बहुत ज्यादा, और इसी तरह जो है उन रुकावटों को दूर करना है, असर जहूर के दुश्मन कौन है, असर जहूर को लेकर आपने कैसे प्रिपेयर होना है, अपनी आने वाली जनरेशन को कैसे तैयार करना, ये बेसिक मकसद है इन रिवायात और अहादीस का, एट द सेम टाइम कि हमारी डायरेक्शन भी दुरुस्त रहे। लेकिन क्योंकि इतफाक ये है कि इस मौजू को लेकर बाज लोगों ने, अल्हम्दुलिल्लाह अब तो बहुत बेहतरी आ गई, अब तो बहुत सी चीजें बदल गई हैं, लेकिन अवाम के एक हिस्से में अभी भी वो फुटपाती बातें, माजरत के साथ, गैर आलिमाना फुटपाती किस्म की बातें कमर्शियल रिक्वायरमेंट की बुनियाद पर अभी भी पब्लिश भी होती हैं, लिखी भी जाती हैं, फिल्माई भी जाती हैं, बयान भी की जाती हैं कि अलामात जहूर के नाम से पूरी पूरी गुफ्तगू होती है और पता चलता है कि वो अलामात जहूर को इस तरह प्रेजेंट करते हैं कि जैसे ये अलामत इमाम के जहूर के लिए शर्त बन गई है। मसलन अगर ये अलामत नहीं होती है तो इमाम ने जाहिर नहीं होना है, नऊज़ु बिल्लाह व नस्तजीरु बिल्लाह। अलामात जहूर शर्त जहूर इमाम नहीं है, शर्त जहूर इमाम वो ग्राउंड और वो तैयारी और वो माहौल बनना है जिस माहौल में खुदा की ये जो है आखिरी हुज्जत तशरीफ लाए तो वो कार इमामत और विलायत को वहां पर नाफिज कर सके, उसके ऊपर अमल दरामत हो सके। जैसे कि गुज़श्ता जो है 250 साल इस्मत व तहारत के 250 साल के अंदर, हत्ता गुज़श्ता नबियों के दौर में वो ग्राउंड नहीं आया जमीन में, वो मुयसर ही नहीं आए, वो हालात ही नहीं बन सके हमारी वजह से, क्योंकि इसका एक हिस्सा हम पर डिपेंड कर रहा होता है। लोगों ने उस तरह तैयारी नहीं थे, लोग तैयार नहीं थे कि इस्मत के निज़ाम को कबूल करते अपनी जिंदगी के ऊपर, इसलिए मुखालफत शुरू कर दी, साथ नहीं दिया, अकेले छोड़ दिया, जेलों में डाल दिया वगैरह वगैरह। इसकी एक छोटी सी एग्जाम्पल आगा साहब, ये कोई ऐसी बात है या आप लोग बस नसीहत कर रहे हैं? इनको मैं कोई वाज़ो नसीहत नहीं कर रहे हैं, आपको सबक आमोज कहानी नहीं बता रहे, एक हकीकत बता रहे हैं, ग्राउंड में मौजूद एक रियलिटी, एक हकीकत, सच्चाई। कोई आपको नसीहत करने के लिए मैंने कोई फर्जी कहानी नहीं बनाई। अच्छा, वो रियलिटी क्या है? इमाम अली अलैहिस्सलाम का 4.5 साल का पीरियड आप देखते हैं, मौला पहले खिलाफत को जाहिरी तौर पर एक्सेप्ट ही नहीं कर रहे थे, फिर कर रहे थे तो कंडीशन रख दिया, जबकि खिलाफत तो आपका हक है, हक है, आप असल में खलीफतुल्लाह हैं, आप असल में इमाम हैं, तो कंडीशन रखने की क्या जरूरत थी? शर्त रख रहे हैं इमाम, अगर हाँ मैं खिलाफत कबूल करूंगा तो मैं कुरान के मुताबिक सुन्नत के मुताबिक अमल करूंगा। एक बात फिर फरमाते हैं, देखें आप लोगों ने अगर कोई बैतुल माल में खुर्द बुर्द किया ना, कोई बेइंसाफी की है, कहें पर कोई आपने गलत जजमेंट्स दी हैं, वो सारी रिवर्स हो जाएंगी। तो कहते हैं ठीक है मौला, हमें तो कबूल है। और आप उसके बाद देखते हैं कि जो मुराद याफ्ता तबका था, वो लोग जो कि माजी की हुकूमतों से स्पेशल ग्रांट लेते थे, वो नाराज हो गए। इसलिए देखते हैं 3 जंगें 4.5 साल में 3 जंगें मुसल्लत कर दी, इंटरनल इतने क्राइसिस और इश्यूज पैदा कर दिए कि आप खुद पूरी हिस्ट्री कई बार आप सुन चुके हैं, पढ़ चुके हैं। तो बस मालूम हुआ कि वो सोसाइटी प्रिपेयर नहीं थी, बावजूद उसके कि पूरे घर में आए हसनैन को के पाँव के ऊपर पाँव रख दिया, यहाँ तक लोगों ने हुजूम कर दिया घर के अंदर कि आप बने आप बने आप बने, और जब बन गए तो इमामत के निज़ाम को हजम करने के लिए डाइजेस्ट नहीं हो पा रहा लोगों से, सोसाइटी डाइजेस्ट नहीं कर रहा है ऊपर। लिहाजा जो शर्त है हम कह सकते हैं, यानी एक हद तक रिवायात में क्योंकि ये आया है लिसान मासूम में, जो शर्त है इमाम के जहूर के लिए वो तैयारी है ना, ये अलामतें और पेशनगोइयां। क्यों मैं कह रहा हूँ अलामतें और पेशनगोइयों को लेकर हतमी गैर हतमी की तकसीम है? आगा साहब आप कैसे ये बात कर रहे हैं? जिनाब हतमी गैर हतमी एक्सेप्ट है, बिल्कुल ऐसा ही है और भी है, कयामत वाली अलामतें, जहूर वाली अलामतें, करीब की अलामतें, बईद की अलामतें, सारी बातें हैं। मैं आपको ये भी बता दूं, मैंने जो कि बीच में कहा आपसे और फिर मैंने रिमूव कर दिया या बयान नहीं किया, वो ये कि जो माहिर और एक्सपर्ट हैं वो कहते हैं जी ऑलमोस्ट, यानी बास तो कहते हैं 90%, बास कहते हैं 98% अलामतें पूरी हो चुकी हैं जो बयान होनी है आखिर जमाने के बारे में, कहते हैं 98% पूरी हो चुकी है, बास कहते हैं जी 90-95% हो चुकी हैं। जो सबसे कम रख रहे हैं वो बसरे में बहुत बड़े आलिम दीन है, बसरे की मस्जिद बरासा में वो शेख जलालुद्दीन सगीर हैं, जिनका जिनका नजरिया है कि नहीं 88% अलामतें पूरी हो चुकी हैं, बल्कि लास्ट टाइम जब ये वार हो गई यूक्रेन की और उसकी, तो उसके बाद उन्होंने कहा, और ये जो इकोनॉमिकल क्राइसिस और कोविड का इशू बना, तो उन्होंने कहा कि नहीं मेरे ख्याल में 92% पूरी हो चुकी है। ये ऐसे हवाई बातें नहीं कर रहे हैं, ये बाबे नहीं फुटपाथ में बैठे हुए, ये उलमा हैं जिन्होंने पूरी जिंदगी यानी 60-70 साल इन्होंने इसके ऊपर रिसर्च की है, एक एक लफ्ज को खंकाला है, समझने की कोशिश की है, और उनकी राय यह है। लिहाजा हमें जी जो चीज जरूरी है ना वो ये है कि जहन में रखें ये हतमी और गैर हतमी जो रिवायात हैं, अलामतें हैं, ये शर्त नहीं है। इनमें से बाज हो सकता है रोनुमा ही ना हो, हालात बदल जाएं। क्यों? बदा एक नजरिया है हमारे यहाँ, बदा की थ्योरी, जो बदा का अकीदा है, बदा हासिल नहीं हो सकता। मसलन आयतुल्लाह बेहजत की जबानी आप लोगों ने ये बातें सुनी है कि जैसे मसलन आपने फरमाया कि सुफियानी बदानी रखता है, हमारे खुदा हमारे शियों पर रहम करे कि सुफियानी बदानी रखता, यानी सुफियानी बदानी रखता मतलब क्या, यानी सुफियानी का जो मसला है वो आना ही है, उस खबीस ने तबाही मचानी ही है, कान्नहू आयतुल्लाह बेहजत की नज़र में वो एक अटल मसला है, यानी वो हो के ही रहेगा, ऐसा नहीं है कि उसमें कुछ चेंजिंग आ जाए। बदा मीन्स चेंजिंग, खुदा की मशीयत में तब्दीली आ जाना होता है ना, खुदा की मशीयत में। कहते ना हम फर्ज करें एक आदमी की एज थी, खुदा ने रखी थी मुकद्दरात में 75 ईयर, उसने कुछ ऐसी हरकतें की कि वो 65 में मर गया, या उसने कुछ ऐसे अच्छे काम किए सिले रहमी वगैरह वगैरह कर दिया कि वो 85 में चला गया। ये इस तरह के जो मसाइल हैं, अब इसके अंदर हम नहीं जाते, बस मैं इशारा करता जाता हूँ, मेरे पास ऑलमोस्ट 45 मिनट या 6 मिनट बचे हैं। तो बस जो चीज इंपॉर्टेंट है हमारे लिए वो ये, हमें ये अलर्ट्स, ये निशानियां बकौल आयतुल्लाह कराती, ये साइन बोर्ड्स हमें दिए हैं कि हम अपनी डायरेक्शन को ठीक रखें। और इस वक्त जो पीरियड है हमारे पास, जो कम्युनिकेशन जो टूल्स हैं या टेक्नोलॉजी है, वो उसने वाकई ग्लोबल विलेज बना दिया है इस मीनिंग्स में दुनिया को। और अब जो है ना, जहां आसानियां सहूलतें और इस जैसे जैसे हमारे भाई लोग कर रहे हैं, इस टूल के जरिए से नूर फैला रहे हैं, इसी से शर भी फैल रहा है, और मोस्टली शर के लिए यूज हो रहा है। तो एक बड़ा खतरा है हमारे बच्चों के लिए, नस्लों के लिए, जनरेशन टू जनरेशन। और नतीजा क्या हो रहा है कि वो खतरा जिसके बारे में रिवायात ने कहा है कि घर घर में दाखिल हो जाएगा, बंदा बंदे में दाखिल हो जाएगा, यहां तक कि एक अच्छे मोमिन जो कि रात सोया तो मोमिन था, सुबह उठा तो वो ईमान के दायरे से बाहर निकला है। या कहा कि एक मोमिन अगर उस सोसाइटी में रहना चाहता है ना, तो उसकी जो सर्वाइवल है वो इस तरह होगी, इतनी सख्त और मुश्किल होगी कि कोई उससे कहे कि तुम अपनी हथेली पे कोयला उठा दो, जलता हुआ अंगारा और जलता हुआ कोयला हाथ में लेके बैठ जाओ, वो कितनी मिनट बैठ सकता है, कितने सेकंड बैठ सकता है आदमी एक जलते हुए कोयले को हाथ में रखकर। डिफिकल्ट है, यानी एग्जाम्पल दिया कि डिफिकल्ट होगी ईमान वालों के लिए, ला मजहब हैं, बेदीन लोग हैं, उनके लिए बड़ा ईजी होगा, वो कंफर्टेबल होंगे, क्योंकि वैसे भी फरमाया दुनिया तो मोमिन के लिए जेल ही है, और खासकर जो इस किस्म की दुनिया, ऐसी एनवायरमेंट वाली दुनिया जो इस वक्त हमारे पास है, ये तो वाकई बड़ी जेल है। लेकिन इसके बावजूद कुछ लोग होंगे, ये जो कुछ है ना, ये वो मुंतजरीन है, ये वो पक्के मोमिनीन है, ये हैं इमाम के उस आलमी निजाम का हिस्सा है, ये लोग हिस्सा है इस बारे में कि उस निजाम को चलाने में इनका रोल होगा। दुनिया के मुख्तलिफ गोशे में होंगे, हो सकता है कोई अफ्रीका में बैठा हो, कोई ऑस्ट्रेलिया में, कोई अमेरिका में, कोई हो सकता है फिलिस्तीन में हो सकता है कोई पाकिस्तान इंडिया में हो सकता है कोई यूरोप में हो, कोई चाइना में हो, मुमकिन है कम लोग हों, लेकिन ये लोग, इन्हीं लोगों को इमाम जिम्मेदारियां दे सकते हैं, यही लोग कोई ना कोई रोल प्ले कर रहे होंगे। फरिश्ते नहीं आने वाले इमाम के निजाम में, फरिश्ते आसमान से नाजिल हो जाए, मैकाइल बन जाए वहां का गवर्नर, इसराफिल बन जाए वहां का, जिब्राइल बन जाए वहां का, जिन भी नहीं आने, क्योंकि इंसान अशरफ है मखलूक है ना, फरिश्ते ना जिन, लिहाजा हम ही इंसानों में, और ये भी जहन में रखें हम ही लोगों ने ही रोल प्ले करना है, ये जहन में रखें, हम में से जो अच्छे होंगे, जो काबिल होंगे, जो मुखलिस होंगे, जो बासलाहियत होंगे, जो ईमानदार होंगे, बाकिरदार होंगे, उन्हीं लोगों ने ही जिम्मेदारियां लेनी है। क्या गुज़श्ता अंबिया और गुज़श्ता नबियों और गुज़श्ता वलियों के दौर में जो जिम्मेदारियां लेते थे, इमामों के नुमाइंदे बनते थे, इमामों के अल्लाह भला करे इल्म और नॉलेज को फैलाने में नुमाइंदे बनते थे, माल को जमा करने में, बेतुल माल को, गरीबों की मदद करने में, पॉलिटिकली लिहाज से, सोशली लिहाज से जो नुमाइंदे बनते थे, क्या वो सारे नुमाइंदे फरिश्ते थे? क्या सारे के सारे आरिफ बिल्ला थे? क्या सारे के सारे वलीउल्लाह टाइप के लोग थे? ऐसा नहीं था। माफ करना, मैं आपके दिल को वो नहीं करना चाहता, लेकिन मैं सिर्फ ये समझाने के लिए कि हम मायूस ना हो। देखें, इब्न जियाद का बाप भी उबे इब्ने ज़ियाद मौला अली का गवर्नर बन सकता है ना, हालांकि मौला अली को इमाम भी नहीं मानता था, वो इमाम मिन जानिबिल्लाह वलीउल्लाह वसी रसूलुल्लाह नहीं मानता था, वो खलीफा मुस्लिमीन मानता था। गवर्नर रहा एक बड़े अरसे तक, अच्छा गवर्नर था, मैनेजमेंट अच्छा अच्छी करता था, तो वो गवर्नर रहा है। कौन है? इब्ने ज़ियाद का बाप है उबे इब्ने ज़ियाद, जिसके बारे में डाउट है कि आदमी हलाल ज्यादा भी था या नहीं था, क्योंकि माविया ने इनको लेटर लिखा था और उस लेटर के अंदर मेंशन किया था कि भाई तुम मेरे रिश्तेदार हो, मेरे भाई हो, इसलिए कि तुम्हारी माँ और मेरे बाप के नाजायज रिलेशन थे, उसकी वजह से तुम पैदा हो गए, इसलिए ज़ियाद इब्ने अभी कहते हैं इनको, बाप का पूरा नाम मालूम नहीं है तो ऐसे वर्ड्स यूज किया जिससे कंफ्यूजन बाकी रही। तो ये भी तो गवर्नर बना है ना। इब्ने अब्बास ने भी तो मिस्टेक्स नहीं की थी, इब्ने अब्बास ने गलतियां नहीं की थी। मौलाना नाजुल बलागा के अंदर खुतूत इब्ने अब्बास को सरजनिश करते हैं। जिनाब कुमेल जैसे अजीम उल मर्तबा सहाबी जिनको एक फौजी जिम्मेदारी दे दी, तो उस जिम्मेदारी में उसने बहुत बड़ी एक ब्लंडर कर दिया और मौलाना ने बड़े सरजनिश के साथ खत लिखा उसको कि तुमने कितनी बड़ी गलती। पता चलता ह्यूमन जो फैक्टर है, गलतियां हैं वो तो है ना, तो हम में भी है, तो हम क्यों मायूस हो जाएं। हम में से किसी के पास भी जिम्मेदारी अभी भी है, हमारी जिम्मेदारियां हैं। असर जहूर के बाद भी इमाम हमें जिम्मेदारियां दे सकते हैं और इंशाल्लाह ताला हम लायक नहीं है लेकिन इमाम करीम है। हम में ये कैपेसिटी नहीं है लेकिन इमाम में बख्शिश है, इमाम में इनायत है, वो हमें अता करेंगे। इमाम कहेंगे कि आप जाओ क्योंकि तुम बलाकरा अहले मारिफत हो, मोमिन हो, शिया हो, ऐसी सकाफत में पले बड़े हो, अपने आप को तुमने असर आखिर उस जमान के बदतरीन हालात और चैलेंजेस में अपने आप को मोमिन रखा, तुमने अपने आप को ट्रैक से हटने नहीं दिया, डायरेक्शन गलत होने नहीं दिया, अपने शब रोज में अपने आप को, अपने बच्चों को, अपनी फैमिली को, अपने अजीजों को, मोहल्ले को, पूरी दुनिया को आप कोशिश करते रहे कि सिरात मुस्तकीम पर रहे, बस ठीक है। इतना इतनी तुम्हारी हिम्मत तुमने दिखाई है, ये बड़ी हिम्मत है, लिहाजा तुम ये जिम्मेदारी ले सकते हो, ये हमें यकीन रहना रखना चाहिए हमारे अंदर। इंशाल्लाह हम अगर खुदा ने तौफीक दी और मुझे तौफीक मिली और बरादरान मोमिनीन को तौफीक हासिल है, मालूम होता है वो रोजाना की बुनियाद पे तकरीबन प्रणाम करते हैं, तो इस मौजू को कंटिन्यू करेंगे। वस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। तो सलामत रहें आपकी खदमत में।
जजाकल्ला। जी, जो लोग सवाल करें वो अपना सिटी जरूर मेंशन कर दीजिएगा। जी, तहसीन। जी, माइक अनम्यूट कीजिए। जी, अली सैयद।
सलाम अलैकुम।
वालेकुम
अली
सलाम व रहमतुल्लाह।
अली सैयद बात कर रहा हूँ मॉस्को से।
जी बिस्मिल्लाह,
वैसे
मास्को को हमारा सलाम कहें।
वालेकुम अस्सलाम। बिल्कुल यकीनन, आजकल ठीक ठाक सर्दी हो गई है यहाँ पर। अच्छा अगर आपके दर्स के तीन चार पहलू ऐसे थे कि जिनसे तकवियत भी मिली है, क्योंकि इस टॉपिक पे बात करने वाले बहुत सारे मौलाना जब बैठ के हमें दर्स दे रहे होते हैं या तकरीर कर रहे होते हैं या मजलिस पढ़ रहे होते हैं, तो वो इतना डरा देते हैं कि यकीन करें कि मजलिस से उठने के बाद फिर ये समझ में आता है कि हम तो कुछ भी नहीं है। तो किस तरह मौला के जहूर का इंतजार करें, हम तो कुछ भी नहीं है। तो फिर वहां से फिर दोबारा एक रील शुरू होती है कि किस तरह अपनी तरबियत करें। खैर, सवाल कुछ आगा ऐसा था कि मौला के जहूर के निशानियों में जैसे एक बहुत नुमाया निशानी बोली जाती है कि दज्जाल का आना, तो क्या ये आजकल का जो जमाना है ये दज्जाली जमाना नहीं है? दज्जाल, क्योंकि मैं जहाँ तक समझ पाया हूँ मुख्तलिफ तकरीर से और कुछ पढ़ने से भी, कि वो कोई एक शख्सियत नहीं होगी या कोई वो एक गुरु नहीं होगा, वो एक निज़ाम होगा। तो क्या ये जो निशानियाँ अभी आ चुकी हैं, क्या ये दज्जाली जमाना शुरू नहीं हो गया? एक तो ये सवाल, और एक सवाल इस तरह का उठता है आगा साहब, कभी कभार जब पढ़ते हैं सुनते हैं और मुख्तलिफ जगहों पे वाकयात नज़रों के सामने से गुजरते हैं, तो हमेशा एक एक अजीब सी एक चीज़ सामने आती है जो सवाल पैदा करती है कि इमाम से मुलाकात के बारे में बहुत सारी रिवायतें ये हैं कि जिसने मुझसे मुलाकात के बारे में बोला वो झूठा है, एक तो ये चीज़। दूसरी चीज़, फिर बहुत सारे वाकयात हैं कि फला इतने फला फला टाइम पे वो ये थे, वो ये थे, वो ये थे, वो दुकानदार थे, या वो एक गरीब आदमी थे, या वो एक कोई अमीर आदमी थे, उनकी इमाम से मुलाकात हुई। वो सारे किरदार, वो सारे वाकया ऐसा क्यों है कि वो सिर्फ खित्ते ईरान में ही हुए हैं? ऐसा क्यों नहीं है कि वो कोई हिंदुस्तान से निकल आया या कोई अफ्रीका के किसी गांव में था, या हो सकता है वो किसी और मुल्क में रिहाइश पजीर था, ऐसा क्यों है? ये दो सवालात मेरे जहन में उठे हैं, ये जरा इन पे वजाहत कर दीजिएगा।
जी बहुत शुक्रिया आपका। और मास्को से सलाम के एक मीनिंगफुल थी, इंशाल्लाह कि आप समझ गए हैं। अच्छा दज्जाल, देखिए, दज्जाल एक ऐसा टॉपिक है कि ये सिर्फ यानी आखिर जमान से या जो है सिर्फ इस्लाम से ताल्लुक नहीं रखता है। दज्जाल तो गुज़श्ता जो आसमानी मजाहिब हैं उनके अंदर भी दज्जाल का तज़किरा मिलता है, जो वो हजरत ईसा का मुखालिफ एंटीक्रिस्ट के तौर पे वो लेते हैं। एक तो ये मसला है। हाँ, दज्जाल कोई फर्द हो, जैसे कि बाज अहादीस में देखें तशबीहात इस्तेमाल की जाती हैं, बहुत सी जो मसाइल को समझाने के लिए तशबीहात का इस्तेमाल एक आम सी बात है, लेकिन प्रॉब्लम हमारी तब पेश आती है जब हम उस तशबीह के अंदर खो जाते हैं। तो आपकी बात सही है, मैं इसको यूं बयान करूंगा रिवायात व अहादीस की रोशनी में और हमारे उलमा व असातिज़ा की जो इंटरप्रिटेशन है उसको पेश नजर रखकर। असल में दज्जाल जो है ना पूरी एक सकाफत है, और समझे ये तखरीबी सकाफत का नाम दज्जाल है, मुलहिद सकाफत का नाम दज्जाल है, जिसको आप कोई भी नाम दे सकते हैं, जो घर घर में घुसती है, हर जगह एक्सेस रखती है और कहती है अगर आप इस सकाफत के साथ हैं तो ठीक है, अदरवाइज सही नहीं है। अगर आप यानी मुकद्दस तरीन जो अनावीन होते हैं वो भी इस सकाफत के अंदर से इंटरप्रिटेट होंगे तो काबिल कबूल हैं, मुकद्दस हैं, अदरवाइज नहीं है। फॉर एग्जाम्पल ह्यूमन राइट्स की तशरीह है, इंसानी हकूक है, खवातीन के हकूक हैं, मर्दों के हकूक हैं, LGBTQ का मसला है, ख्वातीन की आज़ादी, मर्दों की आज़ादी, फला मुल्क में जमहूरियत, नॉन जमहूरियत, इस तरह के इश्यूज हैं। और प्लस फिर आप चलते हैं कि पढ़ा लिखे का डिफिनेशन क्या होगा, इंटेलेक्चुअल नॉन इंटेलेक्चुअल्स की डिफिनेशन, समझदार, तहजीब याफ्ता, अनकल्चर्ड वगैरह वगैरह, ये सारी चीजें क्या ये कहता है जी तकरीबी सकाफत कहती है। अगर आप इसके अंदर से निकलने वाली बातें एक्सेप्ट करते हैं ना, दिस मीन इज ओके, ये मुकद्दस चीज हो और इसकी मुखालफत भी नहीं हो सकती, लेकिन इससे हटकर कोई आप ले आते हैं तो वो गलत है, दज्जाल ही है और क्या है, और ये हर जगह घुस रही है, एक बात तो ये आ गई। दूसरी बात आते हैं इमाम से मुलाकात। यस, इमाम से मुलाकात यानी महाल नहीं है। रिवायात में जो कहा कि आप इमाम से मुलाकात की के हवाले से जो बात की गई है कि वो आप डिनाई कर लें, उसकी वजह यह है कि देखें इमाम से मुलाकात जो है ना कोई रूटीन का काम नहीं है, एक बात, यानी एक अनयूजुअल चीज है जो हो सकती है, पॉसिबिलिटी है, अनयूजुअल है, ये यूजुअल इशू नहीं है कि हर कोई सुबह उठे इमाम से मुलाकात के लिए चला जाए। दूसरी बात, इमाम से मुलाकात के बाद अगर बाज लोग ऐसी बातें करते हैं कि भाई इमाम ने ये फरमाया, ये हुक्म दिया, वो हुक्म दिया, उसका कोई उसकी कोई शरी हैसियत नहीं है। खुद इमाम ने फरमाया, अगर मुझसे मैंने ख्वाब में देखा था इमाम ने ये हुक्म दिया, या बाज लोग कहते मुझे ख्वाब में पैगंबर नजर आया था, उसने कहा था कि फला शख्स के फला मुल्क में चाकू से हमला कर दो या ये कर दो वो कर दो, ये सब बकवास है, इसकी कोई शरी हैसियत नहीं है। इवन हमारे दीगर मुसलमान भाइयों के पास भी इसकी कोई शरी हैसियत नहीं है। हमारे यहाँ भी अगर कोई इमाम जमाना के पास जाके कोई नया हुक्म लेके आए, कोई नई हदीस लेके आए या कुरान की कोई तशरीह लेके आए, हम उठा के उसके मुंह पे मारेंगे, क्योंकि यही रिवायत में कहा फजरीबू अल जिदार, कहा दीवार पे दे मारो, वो रमू अल बहर, दरिया में कहा फेंक दो जो कि तसादुम करते हो टुकड़ा, तो एक बात ये। अब रही बात कह रहे हैं जी एक ही खत्ते में ये सारी कहानियां क्यों, ऐसा नहीं है। हो सकता है कि ये हम में से बहुत सों के साथ ऐसा हुआ हो, हमारे खत्ते में भी वाकयात ऐसे हों, आइडेंटिफिकेशन में मुश्किल पेश आई हो, उस वाक्य को सब्त करना लिखना मुश्किल रहा हो। देखो सद्दाम के दौर में हरम में जितने मौजज़ात करबला में नजफ में हुए हैं, वो मौजज़ात किसने लिखे, वो करामात किसने तहरीर की, ईरान की तरह तो नहीं, ईरान में इंकलाब से पहले जो करामात हुई हैं तो उसमें से बहुत कुछ हमारे पास आई हैं, इमाम के रोज़ों से जो आई हैं, सामिनुल हुजज के मशहद मुकद्दस से, कुम से, तो बहुत कम थोड़ी सी हमारे पास आई है, कुरानें भी आई हैं तो बहुत कम हमारे पास, सदाम के दौर की तो हमारे पास बिल्कुल नहीं है चीज़ें। क्या वहाँ मौजज़ात नहीं हुए हैं, यकीनन हुए, करामात नहीं हुए हुए, इमाम से मुलाकात का सिलसिला नहीं रहा हुआ है, तो इस तरह ये मुकद्दस ज़मीनें हैं, मुकद्दस इलाके हैं, मासूमीन यहाँ पर मौजूद है। कुम के बारे में आप रिवायात पढ़ते हैं, मशहद के बारे में आप रिवायात पढ़ते हैं, आप इसी तरह ईरानियों के बारे में पढ़ते हैं कि इन ईरानियों को, खुरासान को, तालिकान को, यहाँ के से निकलने वाले काले अलमू को, जो इमाम के नासरीन में से हैं, मखसूस लोग हैं, सईद हसनी और हुसैनी को, खुरासानी को, तो ये जाहिर एक खास स्टेटस तो हासिल है ना इन लोगों को। अब मैं ज्यादा डिटेल में इस वक्त नहीं जा सकता सवाल के जवाब में वगैरह, इमाम रजा अलैहि सलाम की वहां तशरीफ आवरी के पीछे जो फिलोसफी है वो जाहिर ही छोड़ दें, हारून और मामून उसने वो लेकर आए, لیکن کیونکہ ائمہ کے دل انشاء شئنا، ائمہ فرماتے ہیں ان قلوبنا مشیت اللہ اویت لمشیت اللہ، ہمارے جو دل اور ارادے ہیں نا وہ خدا کے ظرف ہوتے ہیں، خدا کے ارادے کے ظرف ہوتے ہیں، خدا جیسا ارادہ کرتا ہے وہی ارادہ ہم کرتے ہیں. تو لہٰذا امام رضا علیہ السلام کی وہاں تشریف آوری میں ارادہ خدا تو شامل تھا نا، جبر تو نہیں ہوا تھا. ظاہری قضیہ اپنی جگہ ٹھیک ہے لیکن ہم اصل اس کی طرف جانا چاہ رہے ہیں. تو بہرحال ایک سٹیٹس تو ہے اس خطے کے لیے، ہم اس سے انکار بھی نہیں کر سکتے، لیکن یہ سٹیٹس کا مطلب نہیں کہ دوسری جگہوں میں نہیں ہوا. میں کچھ ایسے واقعات جانتا ہوں جو امریکہ میں پیش آئے ہیں اور وہاں پر امام زمانہ سے، اور صحیح اتھینٹک واقعات ہیں، علماء اس کی تائید کرتے ہیں جو ایکسپرٹ ہیں اس موضوع کے اوپر. جی آگے بڑھتے ہیں.
جزاک اللہ. جی تطہیر حسین مائک انمیوٹ کیجیے.
ہیلو، السلام علیکم.
وعلیکم السلام.
میرا سوال ہے کہ یہ سندھ، ہاں میرا تعلق پنڈی سے ہے، پاکستان.
جی بسم اللہ.
میرا سوال یہ ہے کہ یہ سننے میں آتا ہے کہ جب 313 اصحاب جو پورے ہوں گے اس کے بعد امام کا ظہور ہوگا، تو اس کے بارے میں کیا ہے، آپ ڈیٹیل بتائیں گے مجھے؟
دیکھیں جو 313 کی بارے میں روایات اور احادیث ہیں نا، ایکچولی تو یہ ہے کہ یہ 313 خاص امام کے جو وہ افراد جو کہ امام کے نظام امامت و ولایت میں اہم رول لے کر رہے ہوں گے، ذمہ داریاں ہوں گی، جن کی جن میں یمانی کا بہت زیادہ تذکرہ ہے، خراسانی کا تذکرہ ہے. یمانی ایون اس کی اتنی امپورٹنس ہے کہ امام جب مکے کو چھوڑ کر سفیانی کے مقابلے کے لیے لشکر لے کے نکلیں گے تو اپنی جگہ پہ اس پہ نائبی کے طور پہ یمانی کو بٹھائیں گے، اور خراسانی کا لشکر پھر آ کے قرقسیہ یا سیریا میں آ کے ملاقات کرے گا. ایک تو یہ بات. 313 جو ہے نا صرف نہیں ہے، 500 کچھ کی تعداد بھی ہے، خواتین بھی ہیں، 500 کچھ کی عدد بھی ہمارے پاس موجود ہے. تو جو چیز علماء بیان کرتے ہیں، ماہرین اور ایکسپرٹ، وہ یہ کہتے ہیں کہ یہ 313 کی بات آئی ہے صحابہ بدر کے حساب سے، یہ اصل میں کہا ہے ایک منیمم فیگر دیا گیا ہے ایک سمبل کے طور پر ہمیں، لیکن بعض علماء کہتے ہیں نہیں، یہ 313 خاص صحابی ہیں جن کا کام پوری زمین کے اندر کے نظام کو ہینڈل کرنا ہے. ظاہر ہے ان کے نیچے اور برانچز ہوں گی جو کام کر رہے ہوں گے، لوگ ہوں گے، یہ ان کے اوپر ہیڈ ہوں گے. فرض کریں جیسے آج ہم کہہ سکتے ہیں گورنرز ہوں گے، یا یہ ریجن وائز ہوں گے، دنیا کو شاید امام 313 پارٹس میں تبدیل کر دے، ریجن بنا دے، جیسے آج ہمارے پاس پروونس ہوتے ہیں، اس طرح جو ہے ڈیوائیڈ کر لے اور امام جو ہے 313 کو وہاں کے حکمرانوں میں سے اور اپنے نمائندوں میں سے قرار دے، اور ان کے نیچے پھر پوری ایک ٹیم ہوگی جو کام کر رہی ہوگی. تو یہ پاسبلٹی ہے. نئی بات کہتے ہیں 313 جب تک پورے نہیں ہوتے امام کا ظہور نہیں، یہ غلط کنسپٹ ہے. امام کا ظہور 313 کے انتظار پر نہیں ہے، صحیح ہے روایات میں آیا ہے، یہ اصل میں ہمیں شوق دلاتی ہیں، اس کو کہتے ہیں روایات تشویقی. اب میں زیادہ اس میں گہرائی میں نہیں جاؤں گا ایک سوال کے جواب میں، میں اشارہ کر دیتا ہوں. دیکھیں کچھ روایات ہوتی ہیں تشویقی ہیں، کچھ روایات ہیں جو فضیلتوں کی کمی یا زیادتی کو بیان کرتی ہیں، کچھ روایات ہیں جو حکم اور آرڈر کو بیان کرتی ہیں، سچائی اور حقیقت کو بیان کر رہی ہوتی ہیں. یہ ڈفرینسز ہیں. ورڈک ممکن ہے کہ ظاہری طور پر جو روایت کا سٹرکچر ہے وہ سیم ہے، لیکن جو ہے اس کی میننگز ڈفرینس ہو. فار ایگزامپل میں آپ کو ایگزامپل دیتا ہوں، مجھے یاد ہے شاید میں نے امام زمانہ کی اسی حدیث کی تشریح میں آپ کے سیشن میں کسی ایک سیشن میں جو پہلا سیشن ہوا تھا اس میں بات بھی کی ہے، میں کرتا بھی رہتا ہوں. وہ یہ ہے کہ ہم سے کہا گیا ہے کہ دیکھیں اگر آپ ہمسائے ہیں مسجد یا عبادت گاہ کے یا سینٹر کے تو آپ کی نماز جو ہے نا گھر میں نہیں ہو سکتی ہے. مثلا ورڈ کیسے یوز ہوا ہے عربی میں، لا صلاۃ لجار المسجد الا فی المسجد، ہمسائے کی نماز ہو ہی نہیں سکتی مگر یہ کہ وہ مسجد میں جا کے پڑھے، کس لیے کہ وہ مسجد کے ہمسائے میں رہتا ہے. اب یہ کیا بیان کرنا چاہتی ہے؟ یہ شوق دلا رہی ہے، فضیلت کی کمی بیان کر رہی ہے، یا حقیقت کے ختم ہونے کو بیان کر رہی ہے کہ اصل میں اس کی نماز نہیں ہوئی وہ دوبارہ پڑھے؟ یعنی کوئی ایسا فقہی مسئلہ ہے آپ نے دیکھا ہے تو اس مسائل میں جس میں لکھا ہو اگر ہمسائے کا مسجد وہ نماز مسجد میں جا کر نہیں پڑھتا ہے تو اس کی نماز ادا نہیں ہوئی وہ دوبارہ پڑھ لے، کہیں بھی نہیں ہے. تو پھر ورڈک تو وہی ہے جو دیگر جگہوں کے لیے استعمال ہوا ہے. تو کچھ حدیثیں ایسی ہوتی ہیں جو تشویقی جس کو ہم کہتے ہیں، یہ 313 کی جو بات ہے اصل میں وہ ہمیں جذبہ دلانا چاہتی ہیں کہ آپ 313 میں شامل کیوں نہیں ہو سکتے ہیں. और वैसे होना भी चाहिए, इंसान क्वालिटी ढूंढता है ना, तो यहाँ भी क्वालिटी ढूंढे, कहे जी जी मैं भी चाहता हूँ उस 313 में से एक में हो जाऊं, लिहाजा मुझे खुद को उसके लिए तैयार करना चाहिए। जी नेक्स्ट की तरफ जाते हैं।
जी महमूद हसनैन,
अस्सलाम वालेकुम, मैं मेलबर्न से बोल रहा हूँ, कैसे मिजाज है आपकी? हेलो
जी। अलैकुम सलाम रहमतुल्लाह।
जी तुम्हें दो सवाल थे मेरे, पहला सवाल मेरा ये है कि जो हम लोग कहते हैं कि मुलाकात इमाम, तो असल में इस मुलाकात इमाम का मफहूम क्या है, क्या मुराद है इससे? और दूसरा सवाल ये है कि ये कहा जाता है कि आइंदा अगर नजर आते हैं ख्वाब में या तो वो उनका नूरानी चेहरा होता है, तो क्या ये मुमकिन है कि कोई एक अच्छा इंसान आउट ऑफ ब्लू आके आपकी मदद करे और हम उसको बारहवीं इमाम से तशबीह दे सकें कि उनकी तरफ से मदद हुई है या एक तरीके से मुलाकात हो गई है? बहुत शुक्रिया।
जी देखें, इमाम से मुराद यानी मुलाकात ही है, इमाम की जियारत करना है, इमाम अपने वजूद ताहिर व अतहर के साथ यानी जाहिर हुए, जाहिर तो क्या इसी दुनिया में मौजूद है इमाम, यानी इमाम जमाना इस दुनिया में ही तशरीफ रखते हैं, इसी जमीन में ही तशरीफ रखते हैं, सफर भी करते हैं, आते जाते भी हैं, महफिलों में भी आते हैं, देखते भी हैं, ये तो एक अटल सी बात है। आयतुल्ला जवादी आमली हफीजहुल्लाह ने किताब लिखी, उस किताब का टाइटल ही उन्होंने रखा है अल महदी अल मऊद अल मौजूद। मौजूद तो ठीक है, वादा किया है, मौजूद अभी है इसी दुनिया में, एक बात की आ गई। तो लिहाजा इमाम से मुलाकात कोई ऐसे यानी अनहोनी बात बिल्कुल भी नहीं है। रही बात ख्वाब में नजर आना, ये ख्वाब में पॉसिबल है नजर आ जाए आइमा अलैहिस्सलाम। अब मैं इसको कैसे डिफाइन करूं, यानी काफी डिफिकल्ट टॉपिक है, क्योंकि जब हम मेटाफिजिक्स में जाएंगे तो डिफिकल्ट चीजें होंगी, क्योंकि हम फिजिक्स से मेटाफिजिक्स को अंडरस्टैंड करने के लिए एक लेवल तक अंडरस्टैंड कर सकते हैं, बास चीजें जो है ना मेटाफिजिक्स जराए रूहानियात को रूहानियात से ही आदमी पूरी तरह समझ सकता है, लेकिन मैं कोशिश करता हूँ एक्सप्लेन करूँ, खुदा तौफीक दे मुझे कि बेहतर तरीके से बता सकूँ। वो ये है, देखें, एक होता है अरबी जबान में नोम, नोम कहते हैं नींद को, रोया कहते हैं ख्वाब को। एक और टर्मिनोलॉजी है जिसको इमाम हुसैन अलैहिस्सलाम ने भी जब करबला की तरफ सफर कर रहे थे तो इस्तेमाल किया था, रायतु फिल मनामी, मनामिया कहते हैं जिसको, नोम नहीं है मनामिया है। मनामिया और नोम की डिफरेंसेस क्या है? डिफरेंसेस ये है, जब अल्लाह के रसूल पर वही होती थी तो बाज औकात वही की कैफियत ऐसी होती थी कि आप कंबल ओढ़ते थे, आप पसीने में शराबूर होते थे, आप एक नींद और बेदारी किसी दरमियानी एक सिचुएशन में होते थे। जब किसी के ऊपर कोई इल्का हो रहा होता है, वारदात कल्बी जिसको कहते हैं, रूहानी फेज आ रहा होता है बराह रास्त खुदा की तरफ से या फरिश्ते के जरिए से, उस वक्त एक खास कैफियत में तारी होती है इंसान के ऊपर जिसको कहते हैं मनामिया, ना वो नींद है ना वो बेदारी है। तो बास जो ख्वाब होते हैं ना वो मनामिया हो सकते हैं बास लोगों के लिए, मसलहत खुदा है, इनायत है इमाम अइमा की तरफ से कि उसे कोई मसलहत की वजह से उसे मनामिया की कैफियत में तारी होकर वो मुकद्दस हस्ती उसे नजर आती है। अब रही बात, बाज औकात चेहरा अकदस जहन में नहीं रहता बाज लोगों के, बाज औकात चेहरा अकदस को देख नहीं पाते हैं उस नूर इलाही के जलवों की वजह से, क्योंकि उसके अंदर इतनी कैपेबिलिटी नहीं है कि उस नूर इलाही को उस तरह जलवानुमा होते हुए उस खास कैफियत में देख सके, क्योंकि अगर दुनिया में तशरीफ रख रहे होते तो जाहिरी जिस्मानी उसमें होते तो इमाम को हर कोई देख सकता था, दोस्त भी दुश्मन भी, अपना भी पराया भी, मुनाफिक भी, काफर भी, मुशरिक भी देख सकता था, लेकिन ये एक खास अनयूजुअल सिचुएशन है, मनामिया की सिचुएशन है। मनामिया में पूरे कशफ के लिए लेवल का होना जरूरी है इंसान के अंदर, कि वो लेवल इंसान में हो कि वो कशफ को महसूस कर सके, इसलिए कुछ चीजें जितनी उसकी कैपेबिलिटी और कैपेसिटी है वो देख लेता है और वही वो बयान कर देता है ख्वाब को कि मैंने यूं देखा यूं देखा। तो ज्यादातर बयान करने वालों में वो चेहरे के हवाले से बयान नहीं कर पाते हैं, इसी वजह से बाज़ उलमाए कराम ने बयान कर भी दिया है। इसीलिए कहें कि जब इमाम तशरीफ लाएंगे, आखिरी वर्ड्स जो है जो मेरा इस सवाल के जवाब में वो ये है कि जब इमाम जहूर फरमाएंगे तो बाज़ लोग कहेंगे कि या इमाम मुझे याद है कि फलां जगह में तो आपसे तो मैंने आपकी ज्यारत की थी। इमाम फरमाएंगे जी उस जगह में आप थे, میں وہاں پہ تشریف رکھ رہا تھا، آپ بھی وہاں موجود تھے اور آپ نے یقیناً میری زیارت کی ہے، تو اس طرح کی سچویشنز ہو سکتی ہیں، تو ہم ڈینائی نہیں کر سکتے، یعنی دیکھیں ہم ڈینائی نہ خواب کا کر سکتے ہیں نہ ہی ملاقات کا کر سکتے ہیں. جی بسم اللہ.
جی
نیکسٹ اس کی طرف جائیں گے.
تحسین.
جی السلام علیکم حضور.
وعلیکم السلام ورحمۃ اللہ.
جی میں میرٹھ انڈیا سے بول رہا ہوں جناب.
جی بسم اللہ.
جی میرا سوال یہ تھا کہ امام علیہ السلام کی غیبت پر کلام پاک کی کون سی آیات دلائل کرتی ہیں، اور کسی شخص کو اگر کبھی کبھی اس طرح کا وسوسہ آ جاتا ہے تو وہ شیطانی وسوسہ ہی مان لیں اس کو، یا پھر نفس کی کمزوری یا اس پر کام کرنے کی ضرورت ہے؟
کس قسم کا وسوسہ؟
کہ اتنی لمبی غیبت کیسے ہو سکتی ہے، ہے یا نہیں ہے؟
دیکھیں قرآن مجید کی بہت ساری آیات ہیں جس کی میں سے ایک آیت کی ہم نے تلاوت بھی کی تھی. مثلا ایک آیت بہت شارٹ ہے، مشہور ہے، جا الحق وزحق الباطل ان الباطل کان زہوقا. اسی طرح ونورید وانمن علی الذین استضعفوا فی الارض ونجعلہم ائمۃ ونجعلہم الوارثین. اس طرح کی بہت ساری آیات ہیں. اگر ہم قرآن مجید میں جہاں بھی خدا کی رہنمائی اور خدا کی گائیڈنس اور زمین میں خلیفۃ اللہ فی الارض کی اگر بات ہو جائے گی تو وہ ساری آیتیں امام زمانہ سے براہ راست تعلق رکھتی ہیں. اس کے علاوہ وہ تمام آیتیں جو براہ راست معصومین علیہ السلام کی شان و فضل و کرامت یا ان کے کسی عمل مقدس کو ریفلیکٹ کر رہی ہیں وہ ساری آیتیں امام زمانہ سے بھی تعلق رکھتی ہیں. رہی بات وسوسے کی اتنی لمبی غیبت کیوں ہی، یہ روایات میں ہے، یہ جو آپ کیفیت کی بیان کر رہے ہیں یہ نگیٹیو نہیں کہہ سکتے ہم اس کو فوری طور پہ، نا ایک دم سے ججمنٹ نہیں کر سکتے کہ یہ احساس ایک وسوسہ ہے، شیطانی ہے، نعوذ باللہ، ایسا نہیں ہے. بلکہ یہ آپ کے اندر موجود پیاس اور تڑپ ہے جو آپ کو بعض اوقات ایک کیفیت میں ڈالتی ہے، میں نہیں کہوں گا اس کو مایوسی کی کیفیت، لیکن ایک شوق اور اشتیاق کی شدت کی کیفیت ہے وہ. ہاں مایوسی تب ہو سکتی ہے جب اس کے بعد اس شوق کو وہ لوجیکلی اپنے آپ کو انٹرپریٹیڈ نہ کر سکے، ایک، اور وہ شوق اس کو پھر جذبہ دلا کر عمل کی راہ پہ نہ ڈالے، دو. اس صورت میں پھر یہ اللہ نہ کرے کہ وسوسے شیطانی بن سکتا ہے جس کا کام ہی لوگوں کے اندر وسوسے پیدا کرنا ہے. باہر کے ٹولز تو الگ ہیں، ففتھ سینس بھی ہیں اور باہر کے سارے ٹولز موجود ہیں، لیکن شیطان اس کو بھی انف نہیں سمجھتا ہے، کہتا میں ڈائریکٹ اس کے اندر داخل ہو جاؤں، اور یہ وہ پاور ہے جو خدا نے اس سے باقاعدہ ڈیمانڈ کر کے لے لیا ہے. اسی لیے آپ دیکھتے ہیں کہ ہمارے قرآن مجید کے اندر بہت سی جگہوں میں اس وسوسے کے حوالے سے ہمیں الرٹ کیا ہے، اور خاص کر جو سورہ چار قل میں سے جو سورہ ناس ہے اس کے اندر آپ دیکھتے ہیں الذی یوسوس فی صدور الناس، کہا کہ وہ لوگوں کے اندر صدور میں، دلوں میں جا کے وسوسے ڈالتا ہے. من الجنت والناس، کیونکہ شیطان جنوں میں سے ہے اور یہ وسوسے ڈالنے کے لیے وہ بعض اوقات انسان نما شیاطین کو بھی استعمال کر سکتا ہے، جس کو ہم نے وہی تخریبی ثقافت کا نام دیا تھا. نیکسٹ کی طرف چلتے ہیں.
جی زارا. جی تحسین کوئی سوال ہے آپ کا؟
جی حضور ابھی ایک معذرت چاہوں گا، ایک سوال ہوتا حضور.
جی بسم اللہ بالکل فرمائیں
حضور. اگر اہل ہم جہاں پر رہتے ہیں وہاں پر وہابیت حضرات زیادہ ہیں، وہابی لوگ، تو ان کو کیسے مطلب سمجھا سکتے ہیں؟ موٹے طور سے کم پڑھے لکھے لوگ بہت زیادہ نہیں ہیں، کلام پاک کی کنایات سے یا حضور کی روایت سے ان کو دلائل دے سکتے ہیں ہم لوگ؟
دیکھو دو راستے ہو سکتے ہیں. ایک مسلمان ہے، چلو وہ وہابی عقائد کے بھی حامل ہو، تو کچھ چیزوں کے درمیان تو پھر بھی ہم کامن عقیدہ رکھتے ہیں. اور ایک پھر ایک لوجیکل کوشچن ہے، وہ یہ ہے کہ آخر اس دنیا کا دی اینڈ قیامت کی شکل میں اور ختم، اس دنیا کے اندر بس ہمیشہ شر ہی حاکم رہے گا، اور شر و شرارت کی حکمرانی کے لیے خدا نے خلق تو نہیں کیا اس دنیا کو. یہ ایک جی عقل بھی سمجھتا ہے، اور خدا بھی اس کی جب کہتا ہے یہ آخرت کی کھیتی ہے تو آخرت کی کھیتی تباہ رہے گی، ہمیشہ اسی طرح برباد رہے گی مومنین کے لیے، اور مومنین اسی طرح قیامت میں پہنچ جائیں گے. یہ کوئی ایسی چیز نہیں ہے جس کو ہر انسانی عقل سلیم اس کو قبول کرے. سیکنڈلی بہت سمپل میں ایک اس میں جاؤں گا, وہ یہ ہے کہ ہمارے وہابی ہیں یا دوسرے اہل سنت بھائی ہیں, وہ اس بات پر تو ایمان رکھتے ہیں نا کہ ہر سال شب قدر میں, شب قدر کی جو رات ہے وہ 27 کو مناتے ہیں یا بعض 29 کو بھی کہتے ہیں, تو وہ جو ہے یہ بتائیں کہ جبریل امین تشریف لے آتے ہیں, کیونکہ قرآن میں کلیئرلی بیان فرمایا کہ ملائکہ اور سارے نازل ہوتے ہیں تو سورہ قدر کے اندر, تو سوال یہ ہے کہ یہ ملائکہ کہاں پہ تشریف لاتے ہیں اور کن کے پاس آتے ہیں, اور یہ بھی ڈکلیئر ہے کہ مقدرات کے ساتھ آتے ہیں, تو یہ کہاں پہ جاتے ہیں اور کن کے پاس آتے ہیں. اگر ایک مسلمان اس سوال کا جواب تلاش کر لے, میرے خیال میں وہ پہنچ جائے گا کہ زمین میں کوئی وجود ایسا ہے جس میں یہ صلاحیت موجود ہے کہ فرشتے انہی کے پاس آئیں اور ان سے بات کریں, وگرنہ زمین میں کوئی اور وجود تو موجود نہیں ہے جس کے پاس فرشتے آ سکے. ہماری تو صلاحیت ہی نہیں ہے کہ ہمارے پاس فرشتہ آ سکے. تو یہ اتنی سی, جبریل امین پوری ڈیلیگیشن کے ساتھ آتا ہے, جو فرشتوں کا سردار ہے وہ پورے ڈیلیگیشن وفد فرشتوں کا پورا آ رہا ہوتا ہے, کیونکہ وہ ہر سال یہ ہو رہا ہوتا ہے, کوئی ایک دفعہ کا بھی تو نہیں ہے, یہ ہر سال شبہائے قدر میں یہ ریپیٹ ہو رہا ہوتا ہے. تو کوشچن یہ ہے کہ یہ کہاں جاتے ہیں, کن کے پاس آتے ہیں, وہ ایزی سمجھ جائیں گے. اس کی جواب کا تلاش کر لیں, تھوڑی سی محنت ان کو بھی کرنے دیں کہ پتہ چل جائے کہ آخر کہاں پر ہے. جی
جی محمود بھائی, کوئی سوال ہے آپ کا؟
اللہ بھائی نے ابھی سوال کیا تھا آپ سے ملاقات ہے امام سے متعلق, یہ کسی تھوڑا سا کوشچن رہ گیا. میں ذرا یہ سمجھنے کی کوشش کر رہا تھا کہ کیا یہ ممکنات میں سے یا ایسے کوئی واقعات ملتے ہیں کہ ہمارے بارہویں امام جو ہیں انہوں نے مومن کی امداد کی مگر ایک عام آدمی کے روپ میں آ کے, یعنی وہ خود نور چہرہ نہیں تھا مگر ایک عام آدمی تھا, اچھے اخلاق کا آدمی تھا اور اس کو مدد کر دی امام کے روپ میں آ کے. کیا ایسی واقعات ملتے ہیں یا کیا ایسی ممکنات ہیں؟ بہت شکریہ.
جی ایسے واقعات بہت سارے ہمارے پاس موجود ہیں کہ جس سے یہ معلوم ہوتا ہے کہ کبھی صاحب العصر و زمان اجل اللہ تعالیٰ فرجہ شریف نے براہ راست خود بنفس نفیس اس شخص کو شرف ملاقات بخشی ہے, اور کبھی اپنے کسی نمائندے کے ذریعے سے یہ شرف ملاقات بخشی ہے. بہت سے علماء کرام کو ہیلپ کی ہے امام نے ان کے شرعی مسائل میں یا ان کی پرسنل لائف میں جو کہ ڈسٹرب کر رہی ہو رہی تھی اور وہ دینی تعلیم کنٹینیو نہیں کر پا رہے تھے, تو ان کی ہیلپ کی گئی ہے. آپ نے بہت سارے واقعات سنے ہوں گے فتووں کی, بعض اوقات تبدیلی کے حوالے سے بھی, بعض علماء کی مدد کے حوالے سے بھی, اور ان چیزوں یہ ہے حقیقت ہے, دونوں صورتوں میں پاسبلٹی ہے. اور اکثر اوقات یہ ہوتا ہے کہ امام جب تشریف رکھ رہے ہوتے ہیں, امام کے حضور جب بندہ ہوتا ہے تو اس وقت وہ اتنا مبہوت ہو جاتا ہے اور ایک ایسے کیفیت میں ہوتا ہے منامیہ والی کہ بہت سے لوگ, یعنی 99% جو ہم نے دیکھے واقعات پڑے ہیں اس میں یہ نظر آتا ہے کہ وہ اس وقت انڈرسٹینڈ ہی نہیں کر پاتا. جب مسئلہ حل ہوتا ہے امام کے حضور سے وہ شخص دور ہوتا ہے تب اسے احساس ہوتا ہے کہ یہ تو امام زمانہ تھا. بعض لوگوں کو بعد میں امام نے کسی اور ذریعے سے طریقے سے یہ باور کرا دیا ہے کہ جی میں ہی تھا جو اس وقت وہاں پر جس کے سامنے تم بیٹھے ہوئے تھے. تو یہ ہے, یہ ہو رہا ہے, ایسے نہیں کہ پرانے زمانے میں ہوتا تھا آج نہیں ہوتا, ایسا نہیں ہے. یہ کوئی اس طرح کا مسئلہ, امام زمانہ اسی دنیا میں اسی زمین میں تشریف رکھ رہے ہیں, پاکستان بھی تشریف لاتے ہوں گے, کراچی بھی آتے ہوں گے, انڈیا بھی جاتے ہوں گے, کوریا بھی جاتے ہوں گے, جاپان بھی جاتے ہوں گے, ماسکو بھی آتے ہوں گے, واشنگٹن ڈی سی بھی جاتے ہوں گے, ہر جگہ امام تشریف لے جاتے ہوں گے. کیسے تشریف لے جاتے ہیں, اپنے علم غیب کی قدرت و طاقت سے یا وسائل سے, یہ خدا جانتا ہے, ہمیں نہیں پتا. یہ ایسے معاملات ہیں جس تک ہماری رسائی نہیں ہے. آگے بڑھتے ہیں کیونکہ کافی سارے ہاتھ کھڑے ہیں.
جی سیدہ زہرا. جی پوچھیں سوال, سٹی مینشن کر دیجیے.
میں زارا بات کر رہی ہوں اور میں یو ایس اے سے ہوں. مجھ سے پہلے جو صاحب تھے وہ کہہ رہے تھے کہ وسوسہ آ جاتا ہے کہ امام ہے یا نہیں. مولانا پہلے تو یہ بتائیے گا, جو میرا سوال ہے ایکچولی وہ یہ کہ آپ شیعہ فرقہ سمجھتے ہیں یا شیعہ جو ہے وہ تمغہ سمجھتے ہیں؟ مجھے لگتا ہے میں پراؤڈ فیل کرتی ہوں کہ میں ایز اے شیعہ مسلمان ہوں, ٹھیک ہے, اور آپ بتائیے گا کہ آپ اسے کیا سمجھتے ہیں. شیعہ ہونا شرمندگی نہیں اور وسوسہ جو ہے وہ آپ نے ان کو اس طرح بولا, مجھے ایسا لگتا ہے کہ ہم جیسے اس زمانے کے لوگ اماموں کے پاس جا کر اپنی فریاد بولتے تھے یا حضور کے پاس جا کے اپنے کام بولتے تھے یا جو بھی ہوتا تھا وہ اس حساب سے ہوتا تھا جو ہم پڑھتے ہیں روایتوں میں کہ وہ شخص گیا اور انہوں نے امام سے پوچھا. ہم اپنے اس دور میں امام سے گفتگو نہیں کرتے, جو کہ ہمیں اپنی عادت بنانی چاہیے, کیونکہ ہمارے بھی جو آج کے مسائل ہیں وہ امام ہی ہیں جو حل کر رہے ہیں, کیونکہ وہ حاضر امام ہیں. ہم نے ان کو نہیں دیکھا لیکن ہمیں پتا ہے وہ ہیں اور وہ ہمیں سنتے ہیں اور ان کے پاس ہماری ساری وہ جاتے ہیں. تو اس وجہ سے ہمارے اندر یہ وسوسات ہیں کہ ہم کس سے کیا کہیں, کیونکہ ہم نے اپنی عادت نہیں بنائی. اگر ہماری وہ عادت بنے تو ہمیں اس بات کا پورا پورا یقین ہوگا کہ ہم شیعہ اور ہمارے امام اور ہمارے مسائل. خیر آپ اس کو زیادہ اچھے طریقے سے بولیں گے, مجھے تو میرے الفاظ اتنے اچھے نہیں ہیں, لیکن آپ وہ شیعہ والی بات مجھے بتائیے گا.
جی دیکھیں, فرقہ ہے سے مراد ہم کیا لیں گے؟ شیعہ. شیعہ اصل اسلام ہے, شیعہ ہی اصل اسلام ہے. اگر ویڈیو کی ریکارڈنگ نہ ہوتی تو میں اس کو بہت ڈیپلی کچھ باتیں کھولتا, شاید اس وقت مناسب نہ ہو عالم اسلام کے لیے اور عالم انسانیت کے لیے اس طرح بات کرنا, لیکن یہ حقائق ہیں ہمارے پاس. شیعہ ہی اصل اسلام ہے, اصل انسانیت شیعہ ہے, اس میں تو کوئی دو رائے نہیں ہے. شیعہ کوئی ٹکڑے کا نام نہیں ہے یا کسی دنیا کے کسی چھوٹے پیس کا نام نہیں. ہاں ٹھیک ہے, دنیا میں سب سے آبادی کے اعتبار سے, عدد کے اعتبار سے شاید ہم کم ہوں, مسلمانوں کے درمیان بھی عدد کے اعتبار سے شاید ہم 35% 25% مختلف فگرز ہیں, اتنے ہوں, اس میں کوئی شک نہیں ہے. لبنان کے بزرگ سید نے ایک جملہ ارشاد فرمایا تھا آج سے کئی سال پہلے, فرمایا تھا کہ یہ درست ہے کہ ہم عدد کے اعتبار سے کم ہیں لیکن ہم گاڑی میں انجن کی حیثیت رکھتے ہیں. جس طرح کسی گاڑی میں انجن ہوتا ہے, اس کا مین مرکزی پارٹ ہوتا ہے اور اس کے بغیر گاڑی میننگ فل نہیں ہوتی. تو کہنے کہ شیعہ عالم اسلام کے اندر ایک انجن اس وقت, یعنی وہ اس وقت دنیا کی بات کر رہا ہے, انجن کی حیثیت رکھتا ہے. ہاں اگر آپ چاہتے ہیں ان ریئل بات کریں, شیعہ ہے کیا؟ یس, شیعہ از اسلام, وہ اصل اسلام ہی شیعہ ہے. اصل خدا کا دین شیعہ ہے, کائنات شیعوں کے لیے خلق کیا ہے خدا نے, کائنات میں نظام شیعوں کا چلے گا. امام تشریف لائیں گے شیعہ فقہ نافذ ہوگی, امام تشریف لائیں گے شیعہ عقائد نافذ ہوں گے. یونیورسٹیز میں, کالجز میں, مدرسوں میں, ہر جگہ گلی کوچے میں جو چیز پڑھائی جائے گی وہ شیعہ عقائد ہوگی. کوئی اور سلیبس نہیں آنے والا, کوئی اور قرآن نہیں آنے, یہی شیعہ انٹرپریٹیشن آئے گی, وہی معصومین کی انٹرپریٹیشن ہے ڈیفینیٹلی. اس میں تو کوئی اور وہ شک ہی نہیں ہے کہ یہ کوئی فرقہ ہے. کس لیے کہتے ہیں؟ جب ہم اس کو لیتے ہیں اسلام کے اندر, تو ڈفرینٹ انٹرپریٹیشنز آف اسلام ہیں, ان میں سے ایک انٹرپریٹیشن شیعہ ہے جو کہ ایکوریٹ اور صحیح انٹرپریٹیشن ہے. ہم فالوورز آف اہل البیت ہیں. کچھ لوگوں نے اپنے آپ کو فالوورز آف صحابہ یا فالوورز آف صرف قرآن یا فالوورز آف صرف پروفٹ بنا کے رکھ دیا ہے, جبکہ ہم کہتے ہیں ہم قرآن کے بھی فالوورز ہیں, پروفٹ کے بھی, خدا کے بھی, اور کمپلیٹ دین کے فالوورز ہم لوگ ہیں, نظام الہی کے فالوورز ہیں. تو ریئل اسلام ہم لوگ ہیں. جو فرقے کا لفظ استعمال ہوتا ہے یا مسلک کا لفظ استعمال ہوتا ہے یا مذہب کا لفظ استعمال ہوتا ہے, وہ اس انٹرپریٹیشنز کی وجہ سے ہے, اس تشریحات کی وجہ سے ہے. اور اس تشریحات کو بھی جب ہم ایک بڑی اسکیچ کے اوپر رکھتے ہیں اسلام والی, تو اس کے اندر پھر کیٹیگریز ہوتی ہیں. کچھ اسلام مسلمان وہ ہیں جو اتنا اسلام مانتے ہیں, کچھ مسلمان وہ ہیں جو اتنا مانتے ہیں, شیعوں کے اندر بھی ہیں کچھ, چھ امام کو مانتے ہیں, کچھ جو ہے اس سے بھی کم پہ مانتے ہیں. ہمارے پاس بھی مسالک کے اندر, شیعوں کے اندر بھی برانچز تو موجود ہیں. زیدی بھی ہمارے بھائی شیعہ ہیں, اسماعیلی بھی ہمارے بھائی شیعہ ہیں, عباسیہ بھی ہمارے بھائی شیعہ ہیں جو عمان کے اندر فرقہ رہتا ہے, اور بھی بہت سارے ہیں. ہم سے اور بھی لوگ الگ ہو کر بہت الگ دور چلے گئے ہیں, جن میں سیریا اور لبنان کے علاقے میں ایک دروز نام کا فرقہ رہتا ہے, جو ہے تو ایک نبی کے فالوورز ہیں لیکن وہ اپنے آپ کو کہتے ہیں کہ ہم شیعوں سے الگ ہو چکے ہیں وغیرہ وغیرہ. تو یہ چیزیں تو موجود ہیں ساتھ ساتھ, اس وجہ سے ہم اس کو لفظ فرقہ, مسلک, شیعہ, اس طرح جو ہم بات کر رہے ہوتے ہیں وہ صرف اس آئیڈینٹی کی وجہ سے کرتے ہیں جس کی وجہ سے لوگ دنیا اور لوگ انڈرسٹینڈ کرتے ہیں, اسپیسیفائی کرتے ہیں شیعہ اثنا عشریہ, شیعہ اسماعیلیہ, شیعہ امامیہ وغیرہ وغیرہ وغیرہ, اس عنوان سے یہ ٹائٹلز ہیں. ادروائز نہیں کہ یہ کوئی ریالٹی ہے, ایسا نہیں ہے. ہاں, وسوسے کے حوالے سے آپ نے ان بھائی کے لیے کچھ ایڈوائز دیے, جزاکم اللہ خیر الجزا. ہیں مجھے یقین ہے کہ اس بھائی نے یقیناً سن لیا ہوگا.
جی نزہت,
السلام علیکم آغا.
علیکم السلام ورحمۃ اللہ.
میں انڈیا سے ہوں, دہلی سے. میرا ایک سوال ہے, کیا آخری دور میں آزمائش اور پریشانیاں لوگوں کے لیے بڑھ جائے گی کیا بہت زیادہ؟ کیونکہ یہ دور دیکھنے میں ایسا لگتا ہے کہ دنیا میں زیادہ تر لوگ پریشان ہیں.
دیکھیں, میں نے عرض کیا تھا شروع میں کہ آخری جو زمانہ ہے امام کے ظہور سے پہلے کا زمانہ, اس کی کوئی تعریف نہیں ہوئی, اچھے ورڈز میں اس زمانے کو یاد نہیں کیا گیا ان جرنل, لیکن اس برے حالات کے اندر اچھے لوگ پائے جائیں گے, بڑی تعداد میں ہوں گے, اچھی تعداد میں ہوں گے. اور ماضی میں بھی جو پیریڈز گزرے ہیں مختلف نبیوں کے دور میں, اسلام سے پہلے, اسلام کے بعد بھی, ائمہ کے دور میں بھی, برے حالات میں اچھے لوگوں کی تعداد رہی ہے. ایک اگزامپل, اتفاقاً آپ میری بہن جو ہیں, بہن ہیں, تو آپ کو اگزامپل ایک خواتین سے ہی دے دیتے ہیں, تو وہ ہے جناب حضرت ختیجہ, برے ماحول کی اچھی خاتون. جو ماحول ٹوٹلی برا ہے, خاص کر عورتوں کو لے کے تو اتنا برا ماحول ہے, ان کو تو انسان ہی نہیں سمجھتا ہے, جبکہ خدا نے مرد اور عورت کو ایکوالٹی اور برابری کے ساتھ خلق کیا ہے, اور دونوں کو انسان کہا ہے, ہیومنز ہیں دونوں, اور ہیومینٹی میں کوئی ڈفرینسز نہیں رکھتے, دونوں اللہ کے نزدیک برابر درجہ رکھتے ہیں. لیکن وہ اس برے, اس سوسائٹی کے اندر عورت کو تو ہیومن نہیں سمجھتے تھے. اس کے درمیان ایک ایسی وومن جو کہ ایکٹیو ہیں, بزنس وومن ہیں, فعال ہیں, سوشلی ایکٹیو ہیں, پولیٹیکلی ایکٹیو ہیں, اور بزنس کرتی ہیں, ایسی نہیں کوئی آئسولیٹڈ رہ رہی ہوں کسی گھر میں, کسی یہاں ونڈو بھی نہ ہو وہاں پہ رہ رہی ہوں, جیسے طالبان نے کوئی شٹل کاک طالبان پہناتے ہیں, اس طرح کا کسی ماحول میں رہتی ہوں, نہیں. حضرت ختیجہ ایک ایکٹیو وومن, برے ماحول کی اچھی خاتون ہے. یہ فرعون کی بیوی, قرآن مجید کہتا ہے مومنین کے لیے ون آف دا ایگزامپل یو ہیو ٹو فالو, اینڈ آپ کے لیے رول ماڈل ہے, وہ کون ہے؟ فرعون کی بیوی ہے. کہتا ہے فرعون کی بیوی آپ کے لیے ایک مثال ہے, نمونہ ہے, رول ماڈل ہے آپ کے لیے. فرعون جیسے جس کے پاس دیکھیں پیسہ ہے, طاقت ہے, عیاشی ہے, ہماری جو آج کی ٹرمینالوجیز ہیں, فیسلٹیز ہیں, کمفرٹ زون میں ہیں, وہ فرعون کی بیوی ہے جس نے خدا کا دعویٰ کیا ہے, اور پوری زمین تقریباً جو اس وقت کا جتنا جغرافیہ اس کا کنٹرول ہے, وہ ساری فیسلٹیز کو چھوڑتی ہیں. قرآن مجید اس کی کوٹ کرتا ہے, کہتا ہے کہ وہ آگے سے کہتی ہیں مجھے فرعون سے صرف نہیں بچانا, یعنی جو ہسبینڈ ہیں اس کے, کہتے ہیں فرعونیت سے بچانا ہے. فرعون و اہلی لفظ استعمال ہوا, فرعون اور اس کے فالوورز, اس کی آئیڈیولوجی, اس کی مینٹالٹی, اس کی کلچر, اس کی ثقافت, اس کی تہذیب, اس کی سوچ جو سب کے اوپر وہ ڈومینیٹ کر کے پھیلانا چاہتا ہے, کہتا اس سے مجھے نجات دے دینا. سو برے چیلنجز ہوں, برے حالات ہوں, یہ یس میں ایگری کرتا ہوں, برے حالات ہیں, میں اس بات سے بھی ایگری کرتا ہوں, مومنین کے لیے زیادہ ڈیفیکلٹ چیلنجز ہیں. زیادہ چیلنج تو مومن کے لیے ہی ہوگا نا, جو غیر مومن اس کے لیے کیوں ہوگا, لیکن اس کے درمیان ہم حضرت خدیجہ کی سیرت پر چل کر ایکٹیو رہتے ہوئے وداؤٹ اینی آئسولیشن مومن رہ سکتے ہیں, حضرت آسیہ کی سیرت پر چلتے ہوئے ایکٹیو رہ سکتے ہیں, اور بھی ایگزامپلس ہو سکتی ہیں, لیکن میں چاہوں گا کہ ان دو ایگزامپلس پر ہم عمل کریں, کیونکہ دونوں کو قرآن نے ایز اے رول ماڈل ہمارے لیے پیش کیا ہے. تو ہم ان چیلنجز کو فیس کر رہے ہیں الحمدللہ, اور فیس کر رہے ہیں اور فیس کریں گے بھی. ہماری جنریشن, امپورٹنٹ میسج, معاف کرنا میں ایکسٹرا ٹائم لے رہا ہوں اس آنسر میں, وہ یہ ہے کہ ہمیں آنے والی جنریشن کو کیسے ہم ٹرین کرتے ہیں, کیونکہ جو زی جنریشن جس کو کہہ رہے ہیں نا, اس وقت جو ٹائٹل دیا ہے زی جنریشن, پہلے سمارٹ جنریشن کہا, پھر یہ, پھر اب کہا زی جنریشن, یہ جو زی جنریشن ہے اس وقت ہماری ٹیکنالوجی, میں 50 ایئر کا ہوں, 50 سال کا, میرے بچے ہیں اب 22 کے آس پاس میں, ایک بچی 9 کی ہے, واقعی یہ زی جنریشن ہے. مجھ میں اور ان میں حالانکہ اتنا ڈسٹینس نہیں ہے, لیکن اس کے باوجود جو ہے مجھے محسوس ہوتا ہے کہ کتنے ڈفرینسز ہیں چیزوں کے اندر, چیلنجز کے اندر. تو ہمیں ان کو کیسے سنبھال کے رکھنا ہے, یہ ہے ایکچوئل چیلنج. اپنے آپ کو, قرآن نے بھی کہا دیکھیں, خود کو اور اپنے فیملی ممبرس کو, اور فیملی ممبر ظاہر ہے ایمان کی فیملی ممبرز بھی ہیں اور خونی رشتے کے فیملی ممبرز بھی ہیں. تو کاقو انفسکم و اہلیکم نارا، کہا کہ خود کو اور اپنے اہل و عیال کو اس خطرناک جو کہ جہنم نما دنیا بن رہی ہے اس سے بچا کر رکھو. میں پھر وہی کہوں گا، تخریبی خراب کلچر، تباہ کرنے والا کلچر ہے یا ثقافت ہے، اس کو سے بچ کر تعمیر اور بنانے والا، ترقی والا جو کلچر ہے اس کی طرف ہمیں جانا پڑے گا، اور اس نسل کو بھی لے جانا پڑے گا، چیلنج تو ہے.
شکریہ، بہت بہت شکریہ.
سلامت رہیں
جی. سیدہ زہرا،
السلام علیکم. غلام صاحب،
وعلیکم السلام و رحمۃ اللہ.
میں بیسیکلی دو کوشچن، میں ایم فل کی اسٹوڈنٹ ہوں، تو ایک دفعہ مڈل ایسٹ کو ہماری میم نے پڑھاتے ہوئے انہوں نے ذکر کیا تھا اہل بیت کا، تو اس پہ انہوں نے میرے سے کہا تھا کہ آپ فدق پہ لیکچر دیں، تو فدق پہ تو میں نے لیکچر دیا تھا، لیکن جو آگے سے وہ بیٹھے ہوئے میجورٹی کلاس سے ان کو پتہ ہی نہیں تھا کہ فدق کیا ہے، تو ہم کیسے ان کو کنوینس کر سکتے ہیں یا اپنے کون سے دلائل ان کو دے سکتے ہیں ان کو بیسک فدق کا پتہ چلے کہ بیسیکلی فدق ہے کیا، اور یہ کوئی ایک باغ نہیں ہے کہ یا ایک پیچھے سے پورا ولایت کا ایک سسٹم ہے. پہلا کوشچن میرا یہ ہے. دوسرا کوشچن میرا یہ تھا کہ ہم اب عقلی دلائل، قرآن کے دلائل ہمارے پاس ہیں امام زمانہ کے، ہم عقلی دلائل کے طور پر امام زمانہ ہونے کا کیا ثبوت دیں ان لوگوں کو کہ ان کو ان لوگوں کو یقین آ جائے، وہ کنوینس ہو جائیں کہ امام زمانہ ہیں، آخری حجت ہیں. اور تھرڈ کوشچن میرا یہ تھا، اگر آپ اللہ کہیں تو.
جی جی بسم اللہ.
تھرڈ کوشچن میرا یہ ہے کہ لاہور پاکستان.
جی
تھرڈ میرا کوشچن یہ ہے کہ ہم اپنے کردار کو پاکیزگی رکھتے ہوئے اس معاشرے میں امامہ زمانہ کے لیے ایز اے خاتون، ایز اے لیڈی، ہم کیا کردار ادا کر سکتے ہیں اپنے بچوں کو اچھی پرورش کے علاوہ، ہم کیا ایسا اپنا رول ادا کر سکتے ہیں سوسائٹی میں رہتے ہوئے کہ ہم بھی بروز معاشر بی بی کو کہہ سکیں کہ ہم نے بھی اپنا رول ادا کیا ہے اس معاشرے میں رہتے ہوئے آپ کی حجت کے لیے، آپ کے بیٹے کے لیے.
بہت شکریہ آپ کا. چلتے ہیں، دیکھیں مڈل ایسٹ کا آپ نے ذکر کیا، اور مڈل ایسٹ ون آف دا مائی فیوریٹ ٹاپک البتہ انالائسس کے اعتبار سے. کیوں اس لیے فیوریٹ ہے کہ قرآن اور حدیث نے ہمیں سمجھایا ہے کہ جو بیٹل فیلڈ ہے نا، جو مرکز اور محور ہے امام زمانہ جل اللہ تعالیٰ فرجہ الشریف کا، وہ مڈل ایسٹ ہے. مکہ مدینہ سے سٹارٹ ہوگا، سفیانی بھی یہاں نکلے گا، سارا جو بیٹل فیلڈ ہے نا، میدان جنگ ہے، وہ یہ خطہ ہے، مڈل ایسٹ کا خطہ ہے، فلسطین، شام، لبنان، عراق، ایران، جورڈن، سعودی عربیہ. سعودی عربیہ تو ہیڈ کوارٹر مکہ مدینہ وہاں پر. لہٰذا یہ بہت امپورٹنٹ ہے ہمارے لیے، اس میں کوئی شک نہیں. اس لیے آپ دیکھتے ہیں کہ جو منتظرین کے خلاف ہیں، منتظر امام زمانہ کے تخریبی ثقافت والے ہیں، ان کا فوکس بھی مڈل ایسٹ رہتا ہے، گلوبلی بھی، ریجنلی بھی، اور ان کے اندر بھی. پدک کا ایشو آپ نے ٹھہرا، میں آپ کو سجیسٹ کروں گا دو بہترین آپ کے پاس وسائل ہیں پدک کے، بہترین دلائل جس کے اندر، ایک خطبہ ہے خود بی بی کا جس کے اندر آپ نے قرآن سے پدک کے اوپر دلائل بیان فرمائے ہیں اور نمونے پیش کیے ہیں قرآن مجید کے اندر سے کہ کیا کوئی نبی کی اولاد وراثت پا سکتی ہے نبی سے مالی وراثت یا نہیں پا سکتی ہے. تو ایک تو میں گزارش کروں گا کہ آپ خطبے کے اندر، کیونکہ خطبے کا جو سٹارٹنگ پوائنٹ ہے وہ توحید کے اوپر، نبوت، امامت، ولایت کے اوپر ہے، تو آپ اس کو چھوڑ گئے. تھوڑا سا جب آپ سینٹرل اس میں جائیں گے، بلکہ اینڈ اینڈ کی طرف جائیں گے، تو وہاں پہ خطبے کے پھر فدق کے دلائل شروع ہوتے ہیں بیوی کے. ایک تو یہ، دوسری آیت اللہ شہید باقر صدر عالم اسلام کے، بلکہ گلوبلی لیول پہ ایک ایسے دانشور جن کی بکس، ان کو مانے نہ مانے ان کی کتابیں مانی جاتی ہیں، ان کی کتاب جو اور اکانومی ہے، اور فلسفی ہے، اور میتھڈولوجی ہے، ان ساری کتابوں کو دنیا کے بہت سارے لوگ مانتے ہیں. حالانکہ فرانس کی، جہاں تک میری انفارمیشن ہے، فرانس کی سوربن جیسی جو پاپولر یونیورسٹی ہے دنیا کے اندر، اس کے اندر بہت سارے لیکچرز میں سٹل وہ کتاب، اسلامک بینکنگ بھی، اور وہ کتاب بھی ابھی سٹل اس کے کچھ چیپٹرز کو پڑھایا جاتا ہے. میرے خیال میں قائزم یونیورسٹی کے اندر بھی جو پی ایچ ڈی تھیسیز یا اس طرح ہیں وہاں پر بی اے ڈی. ایک تو میں کہوں گا فدق کے اوپر ان کی ایک کتاب ہے، بہت زبردست کتاب ہے، عقلی دلائل بھی ہیں، نقلی دلائل بھی ہیں، پلیز آپ اس کو ضرور پڑھیں. تیسری طرف چلتے ہیں، عقلی دلائل کی موجودگی، عقلی دلائل وجود امام زمانہ کے اوپر. اس میں بھی میں آپ کو گزارش کروں گا کہ دو بہت عظیم فقیہ، علماء، مجتہدین، دانشور، انٹلیکچوئلز، ہائی لیول کے انبلیویبل قسم کے, اگر نوبل پرائز ملنا چاہے تو ان کو ملنا چاہیے میرے حساب سے, لیکن انصاف نہیں ہے. تقریبی ثقافت میں تعمیری ثقافت کے نمائندوں کو نوبل پرائز نہیں دیا جائے گا. وہ پھر میں نام لوں گا آیت اللہ شہید باقر الصدر اور شہید مرتضیٰ مطہری, دونوں کی زبردست قسم کی ریسرچ آمیز سپیچز یا ریسرچ پیپرز پر مشتمل ایک کتاب ہے امام زمانہ کے حوالے سے. میں گزارش کروں گا پلیز آپ اس کتاب کو پڑھیں, کیونکہ ڈیٹیل میں وہ بات کر رہے ہیں کہ جو سوشل اسٹڈیز کرتے ہیں, سوشل اسٹڈیز کرنے والے کس طرح اس سوسائٹی کے اینڈ کو کیا دیکھتے ہیں. میں نے برٹن رسل کی کتاب کا حوالہ دیا تھا, ہیز مین اے فیوچر انگلش میں وہ کتاب ہے, عربی میں ہل الانسان مستقبلون, فارسی میں بھی آیا انسان آئندہ دارات, اردو میں مجھے یاد بھول چکا ہوں میں. تو یہ کتاب جو ہے نا, اس کتاب اس جیسی یعنی جو میتھڈ ہے اس کتاب کا وہ اس طرح کا ہے. انہیں صرف نہیں کہتے کیونکہ حدیث نے بولا ہے تم مانو, ایسا نہیں ہے. لوجیکلی اس کو انہوں نے ڈیبیٹ کیا ہے بڑے زبردست, اور پھر فلاسفیکل بھی, وہ فلاسفی کا وہ چپٹر جو سوشل اسٹڈیز سے لنک اپ کرتا ہے, جو یورپ کے اندر بہت زیادہ جس کے اوپر فوکس کیا جا رہا ہے اور جاتا رہا ہے ماضی میں, اس کو بھی اگر آپ دیکھیں گے. جی یہ جزاکم اللہ خیر الجزا, انہوں نے ساتھ نے جو ہے آپ کو ڈسپلے کر دیا زوم کے اندر ان کتابوں کو, تو میں گزارش کروں گا کہ آپ اسے کریں. اب آتے ہیں آخری بات جو آپ نے کہی, خاتون کا کردار امام زمانہ کے حوالے سے. اسٹوڈنٹ ہیں آپ, کا حق ہے کہ آپ دوسروں سے زیادہ کوشچن کریں اور ٹائم بھی ملنا چاہیے آپ کو. وہ یہ پہلی بات ذہن میں رکھیں میری بہن, دیکھیں اسلام میں مرد عورت کی کوئی فرق نہیں ہے دین کے معاملے میں. کچھ امپلیمنٹیشن ایشوز کی وجہ سے کچھ ریسپانسبلٹیز مرد کو دیا ہے, اس لیے نہیں دیا ہے کہ وہ سپرمیسی رکھتا ہے. پلیز کسی دن میں ریکویسٹ کروں گا, میں نے آج تک کبھی میرا یہ نہیں رہا ایٹیٹیوڈ, لیکن میں ریکویسٹ کرتا ہوں انتظامیہ سے, پلیز آپ ایک سیشن رکھیں جس میں مرد اور عورت کے اوپر ہم بات کریں, اسلام میں ایکول ہیں یا الگ ہیں یا سپرمیسی ہے کسی کو, فقہ کے حوالے سے بات کریں گے. لیکن پلیز اس میں شرکا کوشش کریں, انٹلیکچوئلز آج جس طرح آئے لوگ آئیں, کیونکہ جو بحث ہوگی وہ بہت ڈیپ ہوگی اور تھوڑی سی ہائی لیول کی کرنے کی کوشش کریں گے علماء کی ریسرچ کے حساب سے. انشاءاللہ میں ایز اے اسٹوڈنٹ ان کی ریسرچ پیش کروں گا. کوئی فرق نہیں ہے, جتنی آپ سے قبر میں آپ سے پوچھیں گے آپ نے دین کے لیے کیا کیا, آپ سے کوئی نہیں کہے گا کہ آپ کے محلے میں مسجد نہیں تھی تو آپ نے مسجد کیوں نہیں. آپ سے سوال کریں گے آپ کے محلے میں نماز جماعت کیوں نہیں ہو رہی تھی, آپ کے لوگوں میں بے دینی کیوں پھیل رہی تھی, آپ کیوں خاموش رہی. یہ نہیں کہہ سکتی میں خاتون تھی, میں تو گرب ہاؤس وائف تھی, میں نے تو کھانا پکانا تھا, روٹی دینا. ٹھیک ہے وہ آپ کا فرسٹ وہ ہو سکتا ہے بعض حالات میں, لیکن دس ناٹ مین کہ آپ ریسپانسبل نہیں ہے. خدا آپ سے پوچھے گا. یہ نہیں کہہ سکتا میرے شوہر نے کرنے نہیں دیا, کہ تمہارا شوہر خدا تھا تمہارا یا میں تمہارا خدا تھا, دین میں نے تمہیں دیا تھا یا تمہارے شوہر نے تمہیں دین دیا تھا, شوہر کے کچھ فقہی مسائل میں کہا تھا کہ تم نے شوہر کے ساتھ فالو کرنا ہے. یہ تو نہیں کہا تھا کہ پورا کا پورا دن تمہارا شوہر جس دن دو خدا مانے میں بھی مان لوں گی. اگر میرا مثلا کوئی لڑکی کہے جی میرے باپ نے کیونکہ دو خدا کو بلیو کرتا تو میں نے کر لیا, وٹ یو مین کر لیا, تمہاری کوئی انڈیپینڈنٹ پرسنالٹی, کوئی شخصیت, کوئی رائے, کوئی سوچ ہے یا نہیں ہے. میں نے تو کہا ہے ہر آدمی انڈیویجلی طور پر اپنے رب کو پہچانے, ایک عورت ہے یا مرد ہے. یہ نہیں ہو سکتا ہے میرا شوہر نے خدا کو پہچان لیا بس میں اس کے ساتھ چل رہی ہوں, ایسا تو نہیں ہو سکتا ہے. میرا شوہر نے امام کو پہچان لیا اچھا میں اس کو فالو کر لوں, یہ نہیں ہو سکتا ہے. یعنی ایک ایک بندہ رسپانسبل ہے, مرد عورت کوئی فرق نہیں کرتا, اور مرد کو کسی قسم کی سپریمیسی نہیں دیا ہے. مجھے بتائے ایک بھی بتائے فلاں جگہ میں مرد سپیریئر ہے عورت سے, کوئی ایک جگہ دکھا دے. ہاں وہ جو آیت ہے نا مشہور جو خواتین کے سر پہ مارنے کے لیے استعمال ہوتی ہے ٹویٹر کے اوپر بھی, میں سوشل میڈیا میں ٹویٹر زیادہ یوز کرتا ہوں, الرجال قوامون علی النساء, قرآن نے کلیئر لکھا ہے اور ترجمہ بھی پھر اردو میں جب آ جاتا ہے تو اور تباہ ہو جاتی ہیں چیزیں, فرض کر ہمارے بھائی لوگ ترجمہ کرتے ہیں تو اور تباہ کر دیتے ہیں. یار یہ آیت کیا بیان کرنی چاہیے, عورت مرد کی سپریمیسی کہاں سے نکال لیا آپ نے؟ قوام کا مطلب کیا ہے؟ سرپرستی. سرپرست تو کسی کمپنی میں وہاں کا مینیجر سرپرست ہے, کسی مسجد کی انجمن کے اندر ایک سرپرست ہو سکتا ہے, تو سرپرستی کی کوئی انلمیٹڈ پاور حاصل ہے اس کو؟ سرپرستی کا مطلب یہ ہے کہ اس کی ذات میں سم تھنگ بیٹر دین عورت ہے, وہ اس کی کریشن میں خدا نے کچھ سم تھنگ بیٹر ڈالا ہے. What do you mean? خدا تو کہتا ہے قرآن میں ان اکرمکم عند اللہ اتقاکم, مرد عورت ڈزنٹ میٹر, جو بہتر کریکٹر رکھتا ہے وہ میرے لیے زیادہ جو ہے میرا عزیز ہے. تو نہیں کہا مرد رکھے تو عورت کے لیے نہیں, کہاں لکھا ہے؟ خدا تو ہر جگہ جو یوز کرتا ہے وہ ہیومن, انسان, مومن, مسلمان, یہ ورڈز ہیں قرآن کے, کہیں اسپیسیفائی نہیں کیا مرد عورت, مرد کرے تو یہ عورت کرے تو تھوڑا نیچے لو کوالٹی میں, ایسا نہیں ہے. آپ جو ریکوائرمنٹس ہیں فزیکل باڈی کے ریکوائرمنٹس اور اس دنیا کے اندر رہنے کے ریکوائرمنٹس کو سامنے رکھ کر آپ جج کریں اور اس کے بعد کہیں عورت کے حقوق, عورت کے رائٹس, اس کے حدود, اس کی لیمیٹیشنز اور مرد کی پھر جو ہے سپریمیسی, یہ کہاں سا انصاف آپ کا کیسے انٹرپریٹ. معاف کرنا ہم مولیوں نے بھی اس میں بہت بڑی غلطی کی ہے, اس لیے کہ ہم نے وداؤٹ ریسرچ کے لکیر کے فقیر بن کے جو سنی سنائی چیزیں تھیں جو ایسی ہی بس اوپر اوپر سے حدیث کو اٹھا لیا, آیت کو اٹھا لیا اور آپ کے کو بیان کیا اور ایک غلط پرسپشن کریٹ ہو گیا ہے اس معاملے میں. تو ابھی ٹائم ہے, ابھی ٹائم ہے کہ اس کو علاج کرنا چاہیے انشاءاللہ. جی نیکسٹ کی طرف جاتے ہیں.
جی نرگس خاتون.
جی السلام علیکم آغا جی, لاہور سے بات کر رہی ہوں پاکستان سے. آغا جی مجھے کچھ عرصہ پہلے حدیث سننے کا موقع ملا تھا امام زمانہ علیہ السلام سے, روایات تین میں سے ایک جس میں امام علیہ السلام کا انتظار نہ کرنے والوں کے لیے امام زمانہ علیہ السلام نے یعنی کافی سخت الفاظ سے حتیٰ کہ جہنم ہے ان کا ٹھکانہ, اس طرح کی کوئی بات تھی جو صحیح منتظر نہیں بنتے. وہ آگا جی مجھے بتائیں اس طرح کی کوئی حدیث میں دوبارہ سننا چاہ رہی تھی تاکہ اگر مجھے مس انڈرسٹینڈنگ ہوئی ہے تو میں صحیح بات سمجھ سکوں.
جی بالکل آپ نے صحیح کہا کہ ہمارے پاس بہت ساری ایسی احادیث ہیں جس میں دو قسم کے لوگوں کو بڑی سخت ورڈز کے ساتھ یاد کیا ہے, ایک وہ جو امام کے منتظرین نہیں ہیں, دوسرے وہ جو امام سے مایوس ہو رہے ہیں. مایوسی کو تو قرآن نے بھی بہت سخت ورڈز کے ساتھ کلیئر ورڈز میں یوز کیا اگرچہ دوسرے پہلو میں بھی ہے. مثلا فرمایا کہ جو اپنے زمانے کے امام کا منتظر نہیں رہتا, اس کی شناخت اور پہچان رکھنے کی کوشش نہیں کرتا, کہا کہ وہ کیا ہے دنیا سے جب جا رہا ہوتا ہے تو مسلمان اور اسلام کی حالت میں نہیں جا رہا ہوتا ہے بلکہ کافر بن کے جاتا ہے. مشہور حدیث جو بہت زیادہ پڑھی جاتی ہے کہ من مات ولم یعرف امام زمانہ مات میتۃ جاہلیہ, جو اس دنیا سے چلا جائے اور امام کی پہچان کے بغیر جائے, اور پہچان ہوگی تو انتظار بھی نہیں کرے گا, بات ختم ہو گئی, یا امام کو پر ایمان رکھنے کے بعد جو ہے اہمیت نہ دے کر چلا جائے, کہا کہ وہ جاہل کی موت مرا ہے. جاہل کا مطلب یہاں جہل علم اور نالج یا انفارمیشن کے مقابلے میں نہیں ہے بلکہ جہل جو ہے اسلام کے مقابلے میں ہے, کیونکہ اسلام سے پہلے کا جو پیریڈ تھا اس کو ہم کہتے ہیں جاہلیت کا, اگنورنس کا پیریڈ یا جاہلیت کا پیریڈ کہتے ہیں. یہ حدیث جو ہے اپنے اندر ہمیں شوق نہیں دلاتی ہے جیسے میں نے پہلے عرض کیا تھا, یہ حدیث شوق دلانے والی حدیثوں میں سے نہیں ہے, یہ حدیث فضیلتیں کم ہونے والی حدیث میں سے نہیں ہے, بلکہ یہ حدیث حقیقت کے انکار کو بیان کر رہی ہے. مطلب کیا ہے, اگر واقعاً کوئی شخص اس ایمان کے ساتھ مر جائے کہ اس کے پاس جو ہے امام زمانہ کے حوالے سے اس کی کوئی ایسی رائے نہ ہو اور عقیدہ نہ ہو تو وہ جاہل کی موت مرا ہے, یعنی اسلام نے وہ ٹھیک ہے دنیا میں مسلمان رہا, دنیا میں بہت سے لوگ مسلمان ہیں. اب میں پھر سینسیٹیو سیکشنز پہ جا رہا ہوں جو میں یہ نہیں چاہ رہا ہوں کہ یہاں بیان کر ہو جائے. دیکھیں دنیا میں بہت سے لوگ مسلمان ہیں اور خدا نے بھی پردہ ڈالا ہوا ہے, کہہ اور ہم سے بھی کہا ہے ٹھیک ہے آپ مسلمان بھائی ہیں آپ کے سب ان کے ساتھ چلیں جلیں, لیکن ان کی حقیقت آپ جاننا چاہتے ہیں نا, تو حقیقتیں تو اس وقت کھلتی ہیں جب انسان اس دنیا سے چلا جاتا ہے, پردے ہٹتے ہیں حقیقتیں سامنے آتی ہیں, ہر چیز کی حقیقت آئے گی. تو جب وہ حقیقت آئے گی تو اس وقت پتہ چل جائے گا کہ یہ بندہ تو اس مسلمان تھا ہی نہیں. ٹھیک ہے دنیا میں آپ نے مسلمان کا ٹائٹل انجوائے کیا ہے, اسٹیٹس لے کر, اب آپ کو یہاں نہیں ملنے والا, کیونکہ آپ جو ہے بنیادی اسلام کے قانون کو جو امامت و ولایت ہے اس کو نہیں مانتے تھے, اور وہ الاخر ہی کوئی ضروریات دین کا انکار کرتے تھے وغیرہ وغیرہ. ان میں سے ایک چیز امام زمانہ ہے, تو امام زمانہ کا انکار تو ڈیفینیٹلی کفر اور شرک اور یہ بدترین چیز ہوگی انسان کے لیے کہ وہ امام کے اوپر یقین رکھے بغیر اس دنیا سے چلا جائے, اور یقین نہ ہونے کا مطلب وہ منتظر بھی نہیں ہوگا, انتظار کا مطلب جدوجہد کوشش اپنے آپ کو ٹھیک کرنا, اپنے گھر والوں کو اور پھر اپنے محلے سوسائٹی پوری دنیا کو, ظاہر ہے اس میں اس کا کوئی رول نہیں ہوگا, کردار نہیں ہوگا, اپنی 60-70 سال کی زندگی انجوائے کر کے چلا جائے گا, یہ تو جاہل کی موت ہے ظاہر ہے. ऐसी मौत का तो कोई फायदा नहीं है। जी नेक्स्ट की तरफ चलते हैं, रिक्वेस्ट भी आ रही है आपकी तरफ बरादर मुबशिर, प्लीज अलाउ मी वन क्वेश्चन मोर।
जी जी सैयद सदफ फातिमा।
जी अस्सलाम वालेकुम।
वालेकुम सलाम वरहमतुल्लाह।
मौलाना आपने बहुत अच्छी हदीस, आपने बहुत अच्छे बयान दिए। हमारा क्वेश्चन है, हम बॉम्बे से बोल रहे हैं, इंडिया मुंबई।
जी जी वेलकम, खुश आमदीद।
थैंक यू मौलाना साहब। हमारा क्वेश्चन है कि औरत को कहा जाता है, अभी थोड़ी देर पहले जो औरत की उस पर बात हुई है कि औरत नाकिसुल अक्ल होती है, ये कहाँ लिखा हुआ है? और ये भी है, हमें क्वेश्चन और हैं कि ये कहाँ लिखा हुआ है कि औरत नाकिसुल अक्ल है, क्योंकि अक्सर ही कहा जाता है ये हजरत अली की हदीस है। हजरत अली की कौन सी हदीस है, कौन सी किताब में है, ये हमको बताइएगा। और दूसरा ये बताइएगा कि इमाम ने जमाना के लश्कर में औरतें उनके दुश्मनों में ज्यादा होंगी, क्या ये बात सही है कि औरतें उनके दुश्मनों में होंगी बहुत कम और इमाम के लश्कर में औरतों का शुमार होगा? तो इसके बारे में प्लीज जरा बताएंगे आप।
बिल्कुल ही देखें, नंबर एक, औरत नाकिसुल अकल है, ये टोटली खुदा की क्रिएशन पर शक करना है कि हम खुदा को कहें आपने बाय बर्न बाय क्रिएशन एक ऐसे एग्जिस्टेंस या वजूद को खल्क किया है ह्यूमन में, जो पहले से ही उसमें कुछ डिफेक्ट और कुछ कुछ खामी आपने डाल दी है, और अब आप उससे ये एक्सपेक्ट तो नहीं करें ना कि वो आप बनाएं उसको 80% और उसको कहें 100% परफॉर्म करो, ये पॉसिबल नहीं है, खुदा के अदल इंसाफ के खिलाफ है कि हम कहें वो नाकुसुल असल अकल बनाए औरत को, और जब उससे डिमांड करें तो वही डिमांड करें जो मर्द से कर रहा है, जो दूसरे ह्यूमन से कर रहा है। खुद कहेंगे मैं बेदीन भी हो सकती हूँ, मैं बेईमान भी हो सकती हूँ, क्योंकि आपने मेरे अंदर कुछ ऐसी एलिमेंट्स वो डाले नहीं जो मर्दों में हैं, मुझे तो आपने बाय क्रिएशन आपने मेरे जो है ना अकल को नाकिस बना दिया है, सो मैं कैसे अंडरस्टैंड कर सकती हूँ तौहीद को, नबूवत को, इमामत को, विला मैं कैसे वलीउल्लाह बन सकती हूँ, वलीयतुल्लाह बन सकती हूँ, मैं कैसे खुदा की बुजुर्ग हस्ती बन सकती हूँ, मैं कैसे खुदा की बंदी बन सकती हूँ, क्योंकि आपने तो मेरे क्रिएशन में ही आपने, अब अस्तग़फिरुल्लाह रब्बी वाद, ये खुदा के अदल इंसाफ के खिलाफ है ये बात। अब चलते हैं जी कुछ अहादीस हैं, जी अहादीसें हैं हमारे पास, मौला अली अलैहिस्सलाम के खुतबे भी हैं, नाहजुल बलागा के आपका जो लास्ट पोर्शन है उसमें सैयद रज़ी ने जो खुतबों से काट पीट के जुमले वहां डाले हैं वो मौजूद हैं। बात लंबी नहीं करना चाह रहा हूं लेकिन पॉइंट्स अहम हैं तो बताना जरूरी है। नंबर एक, नाहजुल बलागा जो जनाब सैयद रज़ी अलैहिस्सलाम ने तरतीब दिया है उसमें बहुत सी चीजें मिसिंग हैं। एक लंबा खुतबा था 3-4 पेजेस पर, उसको काट के उसमें एक सेंटेंस निकाला है, एक लाइन निकाला है, उसको वो जो सिलेक्टिव पोर्शन है या कलिमात किसार वाला हिस्सा है उसमें डाल दिया है। अब उस कलिमात किसार को ढूंढना, ओरिजिनल कहाँ है उसका, कहाँ से लिया था सैयद रज़ी ने, तो आप जाएंगे पूरा खुतबा मिलेगा आपको, 1 पेज का 2 पेज का 3 पेज का 4 पेज का समटाइम मिलेगा। उसने हिकमत से काम लिया सैयद रज़ी ने, और अगर ये हिकमत ना करते तो शायद नाहजुल बलागा इतनी पॉपुलरिटी भी हासिल ना कर लेती। इस पर नहीं जाते क्यों क्या कैसे रीजन, इसके पीछे नहीं जाएंगे, आप खुद ढूंढ सकते हैं। तो वहां पर चलते हैं नाहजुल बलागा में, जो खुद में असल में मौला इस स्पेसिफिक औरत को निशाना बना रहे हैं, उसको सामने रख कर कह रहे हैं कि आप उस औरत के को फॉलो मत करो, उसको अपनी लीडर मत बनाओ, वो जो कॉल दे रही है उसको यस मत कहो, इसलिए कि एट द मोमेंट वो जो काम कर रही है नाकसुल अकल लोगों का काम है। अब मैं आता हूं थोड़ा सा एक डीप बात करने के लिए जो हौजे की बाउंड्रीज में गुम हो जाती हैं और आप तक बहुत कम पहुंचती हैं। मैं चाहूंगा कि आपकी अमानतें हैं तो आपको पहुंचा दूं इस मौके से फायदा उठा के। वो ये देखें, कभी हम किसी हदीस के कंटेंट को लेते हैं, कभी किसी हदीस के हम मतन को लेते हैं, और एक हदीस को लेकर हम कभी जजमेंट नहीं करते। उस टॉपिक से रिलेटेड सारी अहादीस और रिवायात और आयात को एक एनालिसिस की बास्केट में डालते हैं, वहां से रिजल्ट निकालते हैं। मिसाल के तौर पर मैं एग्जाम्पल दे रहा हूं अब आपके सामने, कुछ हदीसें ऐसी होती हैं जिसका सिर्फ और सिर्फ जो है ना, जी जज़ाकुमुल्लाह ये साथ में शो कर रहे हैं, जिसका सिर्फ और सिर्फ आप कंटेंट उठा लें, कॉपी करें, अपनी लाइफ में पेस्ट कर लें। मसलन सैयदे कायनात फातिमा ज़हरा सलामुल्लाहि अलैहा उम्मे अबीहा ने फरमाया कि जो मलकूती गिफ्ट दिया था हुजूर पाक ने मुझे, जो तस्बीहात के शक्ल में मौजूद है, कोई भी मोमिन नमाज के बाद अगर ये तस्बीहात पढ़ लेता है तो जन्नत उस पर फर्ज है, मैं रसूल की बेटी इसकी जमानत देती हूँ। अच्छा, ये हदीस हमारे पास आ गई है सैदे कायनात की। इस हदीस पर क्या करें, कहते हैं देखो हदीस को कॉपी करो, पेस्ट कर दो अपनी लाइफ में, मतलब नमाज के बाद इसकी तस्बीहात पढ़ना शुरू कर दो। क्यों, ये हदीस इतना काफी है, इस हदीस के अंदर जो मैसेज है वो ये है। लेकिन कभी कुछ हदीसें ऐसी होती हैं उसका मैसेज और उसके पैगाम और उसकी रूह को अंडरस्टैंड करना जरूरी है। मिसाल के तौर पर सैदे कायनात ने फरमाया, एक औरत के लिए सबसे अच्छा ये है कि न वो किसी नामहरम को देखे न किसी नामहरम की नजर उस पर पड़े। व्हाट डू यू मीन, क्या कहना चाह रहे हैं, क्या इस हदीस के अंदर बयान हो रहा है? क्योंकि यह हदीस तो खुद सैदे कायनात की प्रैक्टिकल लाइफ के खिलाफ है, क्योंकि आप हजरत अम्मार से मिली, अबू जर से मुलाकात होती थी, असाब से मिलती थी, सवाल जवाब होता था, मदीने में लोगों से मुलाकात करती थी, जंग में आपने जब खंदक खोदी जा रही थी सारी ख्वातीन इकट्ठी हो गई, खाना पकाना शुरू कर दिया, बैकअप दे रही थी, लॉजिस्टिकल सपोर्ट फराहम कर रही थी, आप भी उसमें रोल प्ले कर रही थी, जबकि आपकी एज मुश्किल से 12 से 14 साल की थी उस वक्त। तो उसके बाद आप मस्जिद में चली गई, आपने इतना बड़ा खुतबा दिया जो कि कुरान के आधे सिपारे के बराबर है, जो बरसगीर में सिपारे बनते हैं इंडिया पाकिस्तान में, उसके आधे सिपारे के बराबर का खुतबा है। आप वहां रही, आपके और खलीफा के दरमियान मुकालिमा हुआ, उसने वहां से आर्ग्यू किया, आपने यहां से आर्ग्यू किया, मस्जिद खचाखच भरी हुई है, आप हिजाब में हैं, जाहिर इन तमाम मरहलों में, तो ये तो हदीस के लिए ना नामहरम की नजर पड़े ना नामहरम की नजर उस पर पड़े, तो कैसे अंडरस्टैंड करेंगे? भाई हदीस को कंटेंट नहीं लेना, हदीस के मतन को लेना। ये वो हदीसें हैं जिसके अंदर उसके मैसेज को और रूह को समझना है। इस तरह की बहुत हदीसें मिलेंगी, तो लिहाजा मैं रिक्वेस्ट करूंगा कि जो ये नाकुसल अक्सल वाली हदीसें पढ़ते हैं और एज इट इज कॉपी पेस्ट करते हैं, ये रॉन्ग तरीका है, ये टोटली गलत तरीका है। कहीं पे पॉसिबिलिटी ही नहीं है कि कोई मासूम लिसान वही रखने वाला ये बयान फरमाए, दुनिया की सारी औरतें नाकुसल अक्ल से, मतलब इन द बिगिनिंग एंड द स्टार्टिंग एंड द क्रिएशन वो नाकुसुल अकल है, तो फिर उनसे आप डिमांड ही नहीं करना, खुदा को भी नहीं करना चाहिए, अदर इलाही के खिलाफ हो गया। चलते हैं दूसरे उसकी तरफ, इमाम जमाने के लश्कर में और दुश्मनों पे किसने बयान फरमाया, ये तो कोई ऐसी हदीस तो मैंने नहीं देखा है। हाँ, हदीसें स्पेसिफाई करती है फैमिलीज को लेकर, खवातीन को लेकर, जवानों को लेकर, बच्चों को लेकर, बूढ़ों को लेकर, मर्दों को लेकर। मसलन मैं सुना देता हूं कि फरमाया आखिर जमाने में इमाम के जहूर से पहले ऐसे होंगे मर्द जो है ना अपनी औरतों के जिस्म से कमाई की कोशिश करेंगे, इन्हें खुश होंगे इस बात पर कि उनकी औरतें जाएं अपने जिस्म बेचें रेड लाइट में एरिया में जाकर, वहां पर जो है अपने जिस्म बेचें और उस कमाई पे खुश होंगे, ऐसे बेगैरत मर्द होंगे। तो ये तो डेफिनेटली इमाम के लश्कर में तो नहीं होंगे ना ये मर्द, ऐसे बहुत सारे ऐसे उसमें फरमाया के कहा कि मर्द अपनी बीवी से इस बात पर नाराज होगा कि वो जो है पाबंद सोम सलात और दीनदारी दीन की पाबंद क्यों है, वो कहे वो चाहेगा कि उसके साथ वो डिस्कोर्स में जाए, उसके साथ वो नाचे गाए, फैशनेबल कपड़े पहने या बेहिजाब चले वगैरह वगैरह, पार्टीज में शिरकत करे वगैरह वगैरह वगैरह। अब हमारे पास तो लोगों के केसेस आते हैं, हमने ऐसे बेगैरत शोहरों को देखा है जो बीवियों को कहते हैं तुम मेरे बास के साथ जाके डांस करो इसलिए कि मेरी प्रमोशन होने वाली है। तो ये सारे तो मर्द इमाम के लश्कर में नहीं आ सकते। कोई ऐसी हदीस नहीं है जिसमें स्पेसिफाई किया गया हो कि मोस्टली वुमन्स इमाम के एंटी होंगे, नहीं, बरअक्स हमारे पास जो 313 इमाम के स्पेशल नुमाइंदे हैं उसके अंदर खवातीन भी हैं। अच्छा, अब आते हैं खवातीन की तादाद कम क्यों है। अब देखे मौजू से थोड़ा बाहर जा रहा हूं, बस इशारा करता हूं, ख्वातीन की तादाद इसलिए कि आपने इक्वल ग्राउंड कब दिया है ख्वातीन को, मर्दों ने कब ख्वातीन की तरबियत और तालीम और उनकी तरक्की रूहानी तरक्की के लिए मुनासिब माहौल और ग्राउंड फराहम किया है कि आप फिर खातून को कहें कि ये नहीं हो रहा है तो वो नहीं हो रहा है। जिस दिन, अभी भी नहीं है अनफॉर्चुनेटली, कुछ मुल्कों में बेहतर हो गया है लेकिन स्टिल देर इज ए प्रॉब्लम, इक्वल ग्राउंड नहीं है, इक्वल फैसिलिटीज नहीं मिलती हैं अभी भी, माफ करना मुझे, हत्ता ख्वातीन जो माँ होती है वो अपने बेटे औलाद और बेटी औलाद में डिफरेंस करती है। अभी भी हमारे यहाँ हमारे साउथ एशियंस में तो स्टिल ये परसेप्शन मौजूद है कि लड़की तो पराई धन है, बहू आती है तो वो भी पराई है, लड़की भी पराई है, ये कंसेप्ट है या नहीं है? तो इस्लाम ने तो कहे इस तरह की बात नहीं की है, किसी नबी ने किसी इमाम अल्लाह के रसूल आखिरी नबी थी, एक औलाद दे दी वो भी बेटी दे दी। अगर मर्दों में कोई सिफत होती तो बहुत सारे मर्द होते, एक दर्जन बेटे होते अल्लाह के रसूल के, बेटियां कम होती, बेटियां ना होती, क्योंकि अगर इसमें कोई नाकसुल अकल वजूद तो खुदा नहीं देता। भलाखरा जिनाब सैदे कायनात एक औरत है या नहीं है? एक औरत के वजूद जाहिरी में तशरीफ लाई है कि नहीं लाई है? खुदा का नूर है जिनाब सैदे कायनात, ये नूर खुदा औरत के जाहिरी वजूद में आने, उनकी बेटी सैदे जैनब सलामुल्लाह अलैहा बेटी है या नहीं है? शोहर किया कि नहीं किया? बच्चे पैदा हुए या नहीं हुए? ये सब औरत होने में तो फर्क नहीं ना, कॉमन चीजें हैं ना, और भी आगे आगे औलादों की तरफ। तो ये गलत तस्वुर है, बहुत अफसोस है। आगे बढ़ते हैं नेक्स्ट सवाल की तरफ।
हाँ मौलाना साहब, हेलो।
जी जी,
लेकिन इस चीज को कभी मौलाना लोग डिस्क्राइब, ये कोई जाकरा है मौलाना, डिस्क्राइब क्यों नहीं करते? क्योंकि इन सब चीजों की वजह से हमारे एशिया में औरतों भी कितने मजालिम हो जाते हैं, कितना औरतों को इम्पोर्टेंस नहीं दी जाती है, इस चीज को डिस्क्राइब, क्योंकि हमेशा जितनी हदीसें सुनी जाती है या कहा जाता है अक्सर वो औरतों के अगेंस्ट ही हो जाती है। बड़े बड़े मौलाना लोगों की तरफ से ऐसा हो जाता है कि औरतों, उसमें मर्द भी तो बराबर का शरीक होता है, मर्द भी तो उतना ही गुनाहगार है, अगर औरत अलग होना चाह रही तो मर्द क्यों अलग हो जा रहा है, क्या इसमें मर्द की गलती नहीं है? तो ये सब चीजों को डिस्क्राइब क्यों नहीं किया जाता है? इतनी नेगेटिविटीज बता दी जा रही है आज के टाइम पे सोशल मीडिया के थ्रू, इतने जोक्स औरतों के मतलब उसमें बन जा रहे हैं कि औरतें भी अपने अंदर एक सुपीरियर पावर पैदा करने की सोच रही है, हम इक्वल है, जबकि दोनों का एक अलग अलग दर्जा है, ना वो उनके बराबर है ना उनके बराबर है। इन सब चीजों को हम लोगों को बहुत ज्यादा डीपली डिस्क्राइब करना चाहिए, और ये तो फर्ज है हर आप जैसे मौलाना लोगों का भी और जो जाकराए उनका भी, कि उसको बताएं कि नहीं आपका अलग दर्जा है, आपका अलग दर्जा, ना आप उनके बराबर बने ना आप उनके बराबर बने। हर चीज में मर्द जो है वो औरत को मौरदुल इल्जाम क्यों ठहरा देता है, जबकि मर्द भी उतना ही बराबर होता है। अगर औरत कुछ, अगर औरत हिजाब नहीं कर रही है तो मर्द उसको हर चीज के लिए मजबूर करता है, तो उसके लिए मजबूर क्यों नहीं कर पाए? और अगर उसके लिए बाद में वो क्लेम कर देते हैं कि औरत के बोलने पर, और सास ससुर भी क्लेम कर दें, या ऐसा होता है कि औरत बीवी आई तो बेटा अलग हो गया, तो बेटे में इतना पावर क्यों नहीं था कि वो बीवी के साथ रहता? इन सब चीजों को क्या हमारे माशरे में जरूरत नहीं है कि दोनों को इक्विवेलेंट बता के इसको डिस्क्राइब किया जाए, ताकि एक समाज, एक अच्छा वो माशरा जो हमारे इमाम जमाना चाहते हैं वो बन सके। आज के टाइम पे सोशल मीडिया में तो इतना ज्यादा जोक्स बनते हैं कि औरत मर्द पे हुक्म चला रही है, तो औरत का जहन ऐसा बनता जा रहा है। तो हमें ये नहीं है कि अवेयरनेस पैदा करें औरतों में भी और मर्दों में भी, बताएं कि तुम्हारी क्या क्वालिटी है, तुम्हारी क्या क्वालिटी है। सॉरी मौलाना साहब, हमारा क्वेश्चन बहुत बड़ा हो गया, लेकिन क्योंकि ये सब चीजें जहन में हिट करती रहती है और करना पड़ता है मैं
एक्सेप्ट करता हूँ इस बात को कि अनफॉर्चुनेटली मेंबर से इन टॉपिक्स के ऊपर डिस्कस होना चाहिए था, और वो जितना होना चाहिए था इतना नहीं हो पा रहा है, उसके मल्टीपल रीजंस हैं। वो रीजंस में से एक रीजन मैं समझता हूँ कि जो ऑडियंस होती हैं, जो शुरका है मजलिस हैं या शुरका है महफिल हैं या शुरकाए वो नशस्त हैं, उनकी तरफ से डिमांड होनी चाहिए कि आप इन टॉपिक्स पर बात करें। एक बात तो ये आ गई। दूसरी बात, साउथ एशिया की बात करते हैं, इंडिया पाकिस्तान वगैरह बांग्लादेश, इनमें अनफॉर्चुनेटली मेंबर पे मोस्टली जो उलमाए कराम तशरीफ लाते हैं, बाज़ औक़ात उनके पास स्पेसिफिक टॉपिक्स ही होते हैं जिसके ऊपर उनकी एक एक्सपर्टीज होती हैं, कंट्रोल होता है, और वो प्रेफर करते हैं उन्हीं टॉपिक को ही ज्यादा रेज करें, इसलिए कि वो पब्लिक डिमांड में भी होते हैं। माफ करना, मैं और कोई वर्ड्स यूज नहीं करना चाहता ड्यू टू द रेस्पेक्ट, ये मार्केटिंग का एक रूल है वैसे तो, ये ना डिमांड एंड सप्लाई का, तो ये भी एक इशू है, मल्टीपल रीजंस हैं इसके पीछे। लेकिन मैं ये अर्ज कर दूं कि इससे हकीकतें नहीं बदलती हैं, जो सच्चाई है वो नहीं बदलती हैं, क्योंकि इस किस्म के टॉपिक्स के ऊपर साउथ एशिया में इतनी ज्यादा रिसर्च करने की कोशिश भी नहीं की गई है उलमा की तरफ से। अगर वो हौजे में थे तो भी बहुत ज्यादा अटेंशन नहीं रहे इन टॉपिक्स की तरफ से, लेकिन क्योंकि हम जैसे लोग इसलिए नहीं कि यूरोप में हैं तो इसलिए हमें जरूरत पड़ गई, नहीं, यूरोप में होने से पहले भी क्योंकि जिस रीजन में मैं बसता था वहां पर ये हम बचपन से इसके ऊपर डिबेट्स सुनते थे अपने बड़ों से छोटों से गुरु में, तो हमारे पास एक अटेंशन मौजूद रही थी। और दूसरी बात ये कि हमारे आइडियल ऐसी शख्सियात रही हैं इल्मी दुनिया में, शहीद मुर्ज़ा मुतहरी, शहीद डॉक्टर बहेश्ती, आयतुल्लाह बाकर सदर वगैरह वगैरह, तो जिसकी वजह से भी इन टॉपिक्स की तरफ हम थोड़े से अटेंशन में रहे हैं। इन तमाम चीज़ों के साथ जो सच्चाई है अपनी जगह पर मौजूद है और अटल है, वो बदलती नहीं है। और वो सच्चाई ये है कि खुदा की मखलूक इंसान है, इंसान औरत भी है और मर्द भी है। औरत और मर्द होना ये उनके दो जिस्मानी डिफरेंसेस की वजह से है, न कि इंसान होने में डिफरेंसेस नहीं है। दोनों इंसान हैं, दोनों मोमिन हैं, दोनों मुसलमान हैं। खुदा के नज़दीक अजीज, मोहतरम, रेस्पेक्टफुल, मुकर्रब बंदा वो है जो इसका करेक्टर अच्छा होगा। इन क्रिएशन दोनों इक्वल हैं, किसी में ज्यादा किसी में कमी वाली बात किसी भी पहलू से मौजूद नहीं है। इंशाल्लाह अगर इंतजामिया सेशन रखती है तो इसके ऊपर हम डीपली जा सकते हैं इंशाल्लाह। मेरे ख्याल में दो और मोमिनीन मौजूद हैं, तो मैं रिक्वेस्ट करता हूं कि अगर इंतजामिया उनके सवाल ले ले तो। फिर
जी अली सैयद,
सलाम अलैकुम आगा एक मरतबा फिर।
वालेकुम सलाम,
बहुत बहुत शुक्रिया मुबशिर भाई कि आपने एक सवाल का और मुझे मौका दिया। आगा जैसे इमाम आखिर हुज्जत खुदा के हैं, और जैसे हमने हर जगह पे सुना भी है तकरीरों में मजलिसों में कि दुनिया जो है वो हुज्जत खुदा से एक लम्हे के लिए भी खाली नहीं हो सकती, और अगर खाली हो जाए तो जितनी बलाएं हैं आफात हैं वो दुनिया पे कायनात पे टूट जाएं। तो सवाल ये है कि रसूल खुदा हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम से पहले का जो दौर था हज़रत ईसा के बाद का, वो तकरीबन 600 साल है, क्या उन पीरियड्स में अल्लाह की हुज्जतें थीं? क्या वो हुज्जतें आपके अजदाद में ही थीं? क्या ऐसा ही है? अगर क्योंकि इस तरह की बात होती है तो सवाल उठता है तो हम उसको सही तरीके से डिफाइन नहीं कर पाते, या उसको हम कहीं से कोई मटेरियल नहीं मिलता कि हम ये बोल सकें कि हाँ यही हस्तियां जो थी वो हुज्जत थी, तो इस पे थोड़ी सी वजाहत कर दीजिएगा।
बहुत शुक्रिया, बिल्कुल आपने सही बयान फरमाया कि हदीस है हुजूर पाक की जिसमें बयान फरमाया लौलल हुज्जा लसाखतिल अर्द बिअहलिहा, अगर जमीन में हुज्जत खुदा मौजूद ना हो तो जमीन तबाह बर्बाद हो जाएगी। लसाखतिल अर्द बिअहलिहा, यानी जमीन अपने ऊपर जो कुछ है उसके साथ बर्बाद हो जाएगी, यानी ह्यूमन नॉन ह्यूमन जितने भी एग्जिस्टेंस है। अब अगला सवाल यह कि इसको पेश नजर रखते हुए हमारे जहन में ये बात आ गई कि भाई फिर हुजूर पाक से पहले का जो पीरियड रहा है उसमें हुज्जत खुदा जमीन पर थी या नहीं थी। और उससे पहले एक और सवाल हो सकता है, वो ये है क्या ये जो फरमान है हुजूर पाक का वो इस उस वक्त के लिए भी है, या हुजूर पाक इस वक्त अपने अपनी नबुव्वत के बाद के पीरियड कयामत तक के पीरियड को बयान कर रहे हैं? तो हम दोनों हिस्सों में चले जाएंगे। नंबर एक, तो हदीस का मेन फोकस असल में हुजूर पाक ये बयान फरमाना चाहते हैं कि हुजूर पाक की तशरीफ आवरी से लेकर इला यौमिल क़ियामा जमीन खुदा हुज्जत खुदा से खाली नहीं होगी। यानी असल में ये बयान फरमा रहे हैं कि देखें मैं अगर जाहिरी तौर पर पर्दा कर लूं तो मेरे बाद भी खुदा की हुज्जतें जमीन पर मौजूद होंगी कयामत तक। एक तो ये बात हमें क्लियर करना चाह रही है, क्यों कि आखिरी नबी है, आखिरी निज़ाम है, आखिरी किताब है, लिहाजा इसका जो तसलसल है वो कयाम कयामत तक रहना जरूरी है। ये खुदा की मंशा, क्योंकि उसके बाद ला नबी वबादी, मेरे बाद कोई नबी नहीं आएगा, हुज्जत खुदा नहीं होगा वगैरह वगैरह। अब आते हैं, अब चलते हैं वो जो 600 साल की पीरियड है। जाहिर है शरीयत मौजूद थी और शरीयत ही हुज्जत थी, वो शरीयत शरीयत खुदा थी, चाहे वो शरीयत इब्राहिमी जिसको हम कहते हैं दीन इब्राहिम अलैहिस्सलाम, चाहे वो ईसाइयत हो या यहूदियत हो, दोनों को हम कहते हैं कि इब्राहिमी अदियान में से हैं। और शरीयत जो मौजूद थी उस वक्त जनाब ईसा अलैहिस्सलाम की शरीयत उस वक्त मौजूद थी, शरीयत मूसा के फॉलोवर्स भी उस वक्त मौजूद थे, और उनके लिए जो हुज्जत थी वो वही शरीयत और किताब खुदा थी जिसको उन्होंने ایک طرح سے سمجھیں کہ جس کو انہوں نے کافی حد تک کھو دیا تھا اور اس کے اندر کافی چیزیں ملاوٹ کر دی گئی تھیں, لیکن اس کے باوجود وہ شریعت بھی موجود تھی اور حجت وہیں شریعت تھی ان کے لیے. مطلب کیا حجت کا مطلب کیا ہے؟ دو سیکٹرز اس کے اندر آ سکتے ہیں حجت کے. حضور پاک کے بات کو ہم اگر ڈیفائن کریں جو ہمارے لیے زیادہ کلیئر پکچر رکھتا ہے تو وہ یہ ہے کہ یہ حجت دو حصوں میں ہے, ایک تکوین میں ہے ایک تشریح میں ہے. تکوین یعنی یونیورس, کون خدا کے اس پوری جو کائنات ہے یونیورس ہے اس کے اندر ایک سسٹم ہے اور اس سسٹم کا جو مین پوائنٹ یا نقطہ یا جو بھی آپ نام گریوٹی یا جو بھی نام دے دیں وہ اصل میں وہی حجت خدا ہے. یعنی اصل میں ایسا نہیں ہے کہ صرف زمین میں انسانوں کی ہدایت کے لیے حجت خدا خدا نے رکھا ہے, نہیں, کائنات کے اندر بھی نظام شمسی کو, سورج کے نکلنے ڈوبنے کو, پانی کے بہاؤ کو, زمین کی اپنی تمام تر جو جتنی بھی اس کی ایک صلاحیتیں ہیں اس کے ساتھ باقی رہنے کے لیے بھی اس حجت خدا کے وجود کی ضرورت ہے, جس کو ہم کہتے ہیں ولایت تکوینی. یعنی یہ ولی تکوین میں بھی ہے اور اسی طرح تشریح میں بھی ہے. تشریح میں یعنی شریعت, قانون, دنیا کے اندر نظام نافذ کرنا وغیرہ وغیرہ. اس میننگز میں حضرت عیسیٰ علیہ السلام کے دور میں کیا اس حجت کی ضرورت تھی؟ کیا تکوین میں بھی حجت تھی؟ یعنی ڈیفینیٹلی حجت موجود تھی تکوین کے اندر. ہو سکتا ہے کہ یعنی ہو سکتا کیا بلکہ میرے خیال میں مجھے ذرا کھل کے بات کرنی چاہیے. تو اصل یہ کہ ائمہ معصومین علیہ السلام خدا کی فرسٹ کریشن ہے اور فرسٹ کریشن اگرچہ مشہور تو یہی ہوتا ہے لوگوں کی زبان پہ بھی اور باتیں یہی ہوتی ہیں کہ پیغمبر نے فرمایا کہ خدا کی جو پہلی تخلیق ہے وہ میں اور مولا کائنات تھے, لیکن ایک اور حدیث میں خود پیغمبر فرما رہے ہیں کہ خدا نے ہم سے یہ فرمایا ہے, یعنی ہم سے مراد مولا کائنات اور حضور پاک سے, کہ اگر سیدہ نساء العالمین تشریف نہ رکھتی, اگر ان کا وجود طاہر و اطہر کی تخلیق نہ ہوتی تو آپ دونوں کی بھی تخلیق نہ کرتا. اس کا مطلب یہ ہے کہ جو جس پہ ڈیپینڈ کرتا ہے اس کو پہلے آنا چاہیے. بہرحال میں نتیجہ آپ کے اوپر چھوڑ دیتا ہوں. تو یہ وجود تو موجود ہے تکوین کے اندر, چاہے حضرت عیسیٰ کا دور ہو, حضرت موسیٰ کا دور ہو, کوئی بھی ابراہیمی مذہب ہو, آدم کا زمانہ ہو, خاتم کا زمانہ ہو, تو یہ حجتیں خدا کی تکوین میں موجود ہیں. لہٰذا جو ہے یہ تکوین میں کیونکہ یہ حجتیں موجود ہیں تو کون اور کائنات اور یونیورس بھی باقی ہے. یہ اصل میں شیعہ راسخ مضبوط عقائد کا حصہ ہے. ہو سکتا ہے کہ یہ بات بہت سے لوگ نہ مانے, لیکن حضور کی حدیث کو تو ڈینائی نہیں کر سکتے, اس لیے کہ یہ حدیث ہر کتاب میں موجود ہے, چاہے اہل سنت ہو یا شیعہ ہو فرق نہیں کرتا, ساری حدیث کی کتابوں میں یہ حدیث موجود ہے کہ حضور پاک نے فرمایا اول ما خلق اللہ نوری و نور علی, اور حضور پاک نے یہ بھی فرمایا کہ لولا فاطمہ لما خلقتکما. تو یہ کلیئر ہے یہ باتیں. تو مجھے امید ہے کہ کسی حد تک آپ چیزوں کو سمجھ گئے ہوں گے, اور مجھے یہ بھی پتا ہے کہ لوجیکلی جس چیز کو آپ سمجھنا چاہتے ہیں وہ مذہب سے, مذہبی تعلیمات سے ہٹ کر بعض چیزیں لوجیکلی ہم اور آپ ایک دوسرے کو سیٹسفائی نہیں کر سکتے ہیں. میں یہ میں آپ کو عرض کر دوں, باتیں کر سکتے ہیں, کچھ نہ کچھ اندازے لگا سکتے ہیں جیسے میں نے ابھی کر دیا, لیکن اگر آپ مذہب کے راسخ عقائد سے ہٹیں گے کچھ چیزیں ایسی ہوں گی, کیونکہ یہ چیزیں یہ میتھمیٹیکل فارمولے کی طرح نہیں ہے 2+2=4 ہو جائے, یہ سم تھنگ میٹافزکس ہے, یہ ماورا ہے, طبیعت ہے, طبیعت نہیں ہے, نیچر نہیں ہے یہ. تو انشاءاللہ بات واضح ہو گئی ہوگی. آگے بڑھتے ہیں, کوئی اگر نہیں ہے سوال تو پھر زمان سے دعا.
اللہ سوال لے.
السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ.
مولانا صاحب جب آپ کہتے ہیں کہ وقت آخر, اینڈ آف دا ٹائم, یہ جب امام زمانہ کا ظہور ہوگا وہ ہے, یہ وقت آخر قیامت کا ہے؟ اگر آپ قیامت کی بات کریں تو قرآن شریف میں واضح لکھا ہوا ہے کہ یہ جب قیامت آئے گی تو پھر یہ دنیا دوبارہ لپیٹ دی جائے گی اور دوبارہ اس سلسلہ شروع ہوگا, تو اس کی ذرا وضاحت کیجئے. اور دوسری بات میں یہ کہنا چاہ رہا تھا, جو میں آج کل کوانٹم تھیوری وغیرہ پڑھ رہا تھا اور کائنات کا جو وجود کائنات پڑھ رہا تھا, کائنات کیسے تخلیق ہوئی, تو اس میں دیکھ رہا تھا وہ بھی یہی مانتے ہیں کہ جو پہلے کچھ نہیں تھا اس کے بعد کسی نے خلق کیا ہے. تو میں قرآن شریف سے آیتیں پڑھ کے جو ہے نا, ایک اسلامک تھیوری آف the creation of the universe वो करना चाह रहा हो, तो इसमें आप कुछ हेल्प कर सकते हैं? ये बिल्कुल वही चीज है जो 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 यूनिवर्स में जो ये जो क्या कहते हैं आइंस्टाइन और ये जो पेनरोज रॉजर पेनरोज है ना, उसका भी यही है। और उससे कहते हैं बड़ी जो इसमें इन्होंने बड़े फ्रॉड किए हैं, बड़ी खराब चीजें भी बयान की हुई इन्होंने, तो अगर इसमें आप मुझे मदद करें। कुरान शरीफ में वही दिया हुआ है जो क्वांटम थ्योरी का है, तो मैं चाह रहा हूँ कि इस्लामिक कोई ऐसी थ्योरी भी आ जाए, इस्लामिक थ्योरी ऑफ क्रिएशन ऑफ यूनिवर्स, तो इसमें अगर आप मुझे रहनुमाई करें।
जी देखें, बहुत शुक्रिया, आपने एक मल्टीपल असल में टॉपिक्स आ गए हैं। एक नंबर एक तो ये अर्ज कर दूं कि अब मैं एक दावा करने जा रहा हूं माफ करना मुझे जिस तरह मैं दावा कर रहा हूं, वो ये है कि मुझे पता है कयामत कब आ सकती है। मैं एज ए शिया ये बात बता सकता हूं। कैसे? ऐसे मैं गारंटी देता हूं इस बात की कि इमाम मेहदी अजल्लाह ताला फरियो शरीफ के जहूर से पहले पूरी दुनिया में एक अदल इंसाफ के निज़ाम के क़याम से पहले कयामत कभी भी नहीं आएगी। लिहाजा जो लोग कहते हैं कल कयामत आने वाली है, परसों आने वाली है, उनको चाहिए इत्मीनान रखें, वो नहीं आने। अगर कल कयामत आनी है तो फिर आज के दिन इमाम का जहूर होने वाला है, समथिंग 100% हम कह सकते हैं। अगर कयामत ने कल आना है तो फिर आज इमाम का जहूर जरूरी है, और आज का जो दिन होगा वो इतना बड़ा दिन होगा। अब ये हमें नहीं पता कैसे होगा ये दिन, सूरज की तुलू और गुरूब के लिहाज से होगा या क्या होगा, कि पूरी दुनिया के अंदर अदल इंसाफ का निज़ाम कायम हो जाएगा। अच्छा, अब आते हैं आखिर जमान। यस, आखिर जमान का प्रॉब्लम ये है कि एंड ऑफ द टाइम की टर्मिनोलॉजी को कयामत के लिए भी यूज किया गया है, और आर्मगडन जैसे थ्योरीज और नजरियात के लिए भी यूज किया जाता है। और क्योंकि दुनियाए ईसाइत के दुनिया में फैलने के बाद, रोमन किंग की इस मजहब को एक्सेप्ट करने के बाद, जाहिर हजरत ईसा तो यूरोप में आए नहीं थे, मुश्किल से जो नबी आए हैं वो यूनान तक, ग्रीस तक आए हैं। जो सूरह यासीन के अंदर जिन नबियों का जिक्र है वो ग्रीस में आए थे, यूरोप में नबियों के आने की तो हमारे पास कोई हिस्ट्री नहीं है। हाँ, यहाँ के किंग ने ईसाई मजहब को एक्सेप्ट कर लिया तो ईसाई मजहब यहाँ पर आ गया, तालीमात फैल गई यूरोप, अमेरिका और इन ममालिक के अंदर। तो लिहाजा कयामत का जो कंसेप्ट है वो तो इनके पास भी है, इसी तरह कयामत से पहले हजरत ईसा की वापसी का कंसेप्ट भी, आमद का कंसेप्ट भी इनके पास है। बाइबल में क्योंकि क्लियर है ये बातें, और ये लोग मुंतजर हैं, वाकई हजरत ईसा की आमद के ये लोग मुंतजर भी हैं जो मजहबी लोग हैं। और मैं कैथोलिक हेडक्वार्टर में रहता हूँ इटली में, और यूरोप घूमता रहता हूँ, प्रोटेस्टेंट हैं, आपके जो विटनेस हैं, ऑर्थोडॉक्स इवन हैं जो ईस्टर्न यूरोप में, तो इनके साथ भी उठक बैठक रहती है, इवन यहूदी जो रबीज हैं उनके साथ भी। तो मालूम होता है वो पूरा अकीदा रखते हैं जो मजहबी लोग हैं। एक तो ये बात। अब आते हैं आपकी जो क्वांटम थ्योरी और बिग बैंग और उसकी तरफ आप चले गए हैं। हम इस बात को डिनाई नहीं करते कि साइंस यानी इंसान ऐसी तरक्की कर ले कि खुदा की दी हुई सलाहियत के जरिए से कायनात की बिगिनिंग या इसके द एंड या इसके हवाले से कुछ अंदाजे लगा ले, और एक हद तक वो नॉलेज हासिल करे कि ये कायनात कैसे वजूद में आई और किसने बनाया, क्या ये एक ऑटो सिस्टम था, खुदकार निज़ाम था, बिग बैंग की जो थ्योरी आई हुई है इस वक्त, या जो अब आप क्वांटम फिजिक्स की बात कर रहे हैं। जी हम इससे इनकार नहीं करते और डिनाई भी नहीं करते, और हम इनको सराहते हैं, अप्रिशिएट करते हैं कि ये मजीद रिसर्च करें प्लीज, और आगे जाएं। आपकी जो थ्योरीज हैं वो कभी प्रैक्टिकली प्रूफ हो जाती हैं, कभी नहीं होती हैं, लेकिन साइंस बेस्ड करती है इन्हीं चीज़ों के ऊपर कि वो एक गेस लगाते हैं, कुछ क्लूज मिलते हैं, उसके ऊपर से उनकी रिसर्च की जाती है, इसमें कोई शक नहीं है। हाँ, जो आपकी बातों के अंदर एक चीज जो छुपी हुई है वो ये है, इज इट देयर इज अ चैलेंज फॉर इस्लाम एंड कुरान एंड वही एंड खुदा एंड रिलीजियस फिनोमेनास ओवरऑल, यानी अब ये कोई चैलेंज हो गया है बिग बैंग थ्योरी या क्वांटम फिजिक्स की वजह से? मैं कहता हूँ चैलेंज नहीं हुआ है, बिगड़े हुए मजाहिब के लिए चैलेंज हो गया है। झूठ के ऊपर ख्यालात, वहम गुमान, वसवसों और अंदाजों और तखमीनों के ऊपर जो मजहब बुनियाद रखता है उसके लिए चैलेंज है। اس کے لیے بڑا چیلنج وہ خود بھی ہیں جو یہ کہتے ہیں کہ خدا قیامت کے دن جہنم میں پاؤں ڈالے گا تو جہنم کہے گا کہ ہم سیر ہو گئے، یا خدا جو ہے سونے کی کرسی پر بیٹھا ہوا نظر آئے گا، ان کے لیے پرابلمز ہو سکتی ہیں. لیکن جو اہل بیت کا مذہب ہے ان کے لیے پرابلم نہیں، بلکہ ان کی سچائی، حقانیت اور ان کی بات کی جو کیا کہتے ہیں منطقی طریقے سے انڈرسٹینڈ کرنے کا جو میتھڈ اور راستہ ہے وہ اس ترقی سے واضح ہوتا جاتا ہے. تو لہٰذا ایز اے فالوور آف اہل بیت علیہ السلام، ایز اے فالوور آف قرآن و عطرت جو ہے، میں تو اس کو خوش ہوتا ہوں جب اس طرح کی چیزیں آتی ہیں اور ہم اس میں مدد کر سکتے ہیں. یعنی مدد کر سکتے ہیں ہم شیعہ کس عنوان سے؟ اہل بیت علیہ السلام کی تعلیمات، قرآن کی انٹرپریٹیشن آف اہل بیت. ہمارے پاس تفسیر قرآن وہ تفسیر قرآن نہیں ہے جو اندازوں پر مبنی ہو. ہمارے پاس تفسیر قرآن کیا ہے؟ اہل بیت کی تعلیمات کی روشنی میں ہے، جو علم لدنی اور علم کل کے مالک ہیں، جو یونیورس اور جو ہے تکوین و تشریح دونوں کے اندر جو ہے جن کا اختیار و کنٹرول ہے. تو ہمیں گھبرانے کی ضرورت نہیں ہے، بالکل مدد ہو سکتی ہے، بالکل بات ہو سکتی ہے. ایک ٹاپک ہے جو ماڈرن ایتھیسٹ یا الہاد جدید کے عنوان سے، یہ سارے ٹاپکس عنوان ہوتے ہیں جس کے اوپر بڑی بحثیں چل رہی ہیں اور بڑی باتیں ہو رہی ہیں. تو اس کے اندر آپ دیکھتے ہیں کہ مذہب اہل بیت سب سے نمایاں. آخری بات یہ کروں گا کہ افسوس ہمارا یہ ہے، اسپیشلی ہم ساؤتھ ایشین، معاف کرنا، ہم میں بہت پازیٹیو کوالٹیز ہیں لیکن کچھ بڑی بڑی اتنی موٹی موٹی خامیاں ہمارے اندر ہیں. اگر ہم ان خامیوں کو خود سے دور کریں نا تو، اور الحمدللہ دور ہو رہی ہیں، اس وقت نظر بھی آ رہی ہیں، لیکن بتانا میرا فرض ہے تاکہ ہم الرٹ رہیں، وہ یہ ہے، پلیز لکیر کے فقیر بننا چھوڑ دیں، ہم مذہب کو رسم سمجھنا چھوڑ دیں. مذہب رسومات نہیں ہے، مذہب تعلیمات کا نام ہے. مذہب یعنی لوجک، مذہب یعنی دلیل، آرگیومنٹ، مذہب یعنی ایک حقیقت اور سچائی. ہماری محافل کو، مجالس کو، اس طرح کی آن لائن نشستوں کو، درسوں کو مذہب کی سچائی بیان ہونے پر ہونا چاہیے، مذہب کے قصے کہانیوں پر مشتمل نہیں ہونا چاہیے. جس دن ہم اپنے مذہب کو اچھی طرح انڈرسٹینڈ کریں گے، ہم دنیا میں اس کو جو ہے نا انٹرنیشنل کر دیں گے، اپنے مذہب کو گلوبلائز ہو جائے گا ہمارا مذہب. پلیز ہماری تعلیمات، اہل بیت کی جتنی تعلیمات ہیں اس طرح کے موضوعات کے اوپر، کوئی اور دے ہی نہیں سکتا ہے. ہمارے پاس 250 سال کی عصمت کا سلسلہ ہے. اللہ کے بندو، کن کے پاس ہے؟ حضور پاک کی رحلت کے ساتھ عصمت ختم ہو گئی ہے، وہی ختم ہو گئی ہے، علم لدنی ختم ہو گیا سب کے پاس. ہمارے پاس باقی بچا ہے، حضرت عیسیٰ کے جانے کے بعد عیسائیوں کے پاس بھی ختم ہو گیا، حضرت موسیٰ کے بعد یہودیوں کے پاس ختم ہو گیا، کسی ابراہیمی مذہب والوں کے پاس نہیں. ہمارے پاس تقریباً 250 سال، کوئی چھوٹا پیریڈ نہیں ہے، 250 سال کی تعلیمات. یعنی ہم نے کھو نہیں دیا، ہم نے مسنگ نہیں کی اس کو، ہمارے پاس موجود ہیں ابھی. مطلب یہ مسئلہ یہ کہ ہمارے اپنے لوگ اس کو درست طریقے سے انڈرسٹینڈ کرنے کے لیے، اسپیشلی ساؤتھ ایشین جو کوالٹی رکھتے ہیں اور پوری دنیا ایشیت میں ایک ان کا بڑا رول ہوتا ہے. کیوں رول ہوتا ہے، میں اتنی کیوں اپریشیٹ کر رہا ہوں؟ کیا یہ سچائی پر مبنی ہے یا تعصب کی بنیاد پر ہے؟ اس لیے کہ میرا تعلق ساؤتھ ایشیا سے ہے، اس لیے میں کہہ رہا ہوں تعصب کی وجہ سے یا حقیقت ہے، لوجک ہے. نعوذ باللہ، میں تو تعصب کی بنیاد پہ بات نہیں کر سکتا، اگر کروں گا تو میری عدالت ختم ہوگی، آپ میرے پیچھے نماز پڑھنا بند کر دیں، کیونکہ یہ آدمی تعصب کی بنیاد پہ بات کر رہا ہے. مولوی صاحب، میں بات کر رہا ہوں دلیل ہے اس کے پیچھے، اور ایکسپیریمنٹ اور تجربہ ہے اور ایکسپیرینس ہے ہمارے. وہ کیا ہے؟ یورپ میں ہم دیکھتے ہیں کہ ساؤتھ ایشین یہاں آئے ہیں، جاب تلاش کی ہے، ایجوکیشن مکمل کی ہے، تو اگلا قدم ان کا کیا ہے؟ مرکز وجود میں لانا، دینی مرکز بنانا، مسجد بنانا، امام بارگاہ بنانا، مجلس منعقد کرنا، ولادت، شہادت. اوہو، مزدور آدمی ہے یا کوئی بہت بڑا بزنس مین ہے، اس میٹر نہیں کرتا. مزدور اپنے حساب سے، بزنس مین اپنے حساب سے، وہ یہ ایفرٹس کرتے ہیں. دوسری قوموں کو میں کسی کو وہ نہیں کرتا، مذمت نہیں کرتا، لیکن دوسری قوموں میں بھی شیعہ بہت سارے آئے ہیں. ابھی تھوڑا تھوڑا ان میں شعور آیا ہے، وگرنہ تو وہ ڈسکوز کھولنا، کلب کھولنا یا زیادہ سے زیادہ اپنے بزنس کو اسٹیبلش کرنا. لیکن آپ اسی لیے دیکھتے ہیں یورپ کے اندر جہاں پر آپ کو 10-20 ساؤتھ ایشین مومنین ملتے ہیں، وہاں کوئی سینٹر وجود میں آتا ہے. گھر سے شروع کرتے ہیں ان مجلسوں کو، آن لائن سے شروع کرتے ہیں، آج کل گھر سے شروع کرتے ہیں. ابھی میں اسٹونیا سے وہ کرایا ہوں، اسٹونیا ایسٹ یورپ کا ایک, بہت سے لوگوں نے شاید نام بھی نہ سنا ہو. وہاں زندگی میں کبھی کوئی شیعہ عالم نہیں گیا. میں, مجھے خدا نے توفیق دی تھی, میں پہلا شیعہ عالم ہوں. اور ہمارے انڈیا اور پاکستان کے, ساؤتھ ایشیا کے مومنین و مومنات کو یہ توفیق امام زمانہ نے دی کہ پہلی مجلس وہاں پر ہوئی, پہلا جمعہ وہاں پر ہوا, وہ بھی گھر میں, کسی کے گھر کے اندر یہ مجلس کی گئی اسٹونیا کے اندر. یہ اس سال 40 میں عراق آ رہا تھا واکنگ کے لیے, لیکن میں نہیں آیا اس ان کے اشرے کی وجہ سے. اور تھوڑی سی تعداد میں لوگ ہیں, مومنین پروفیشنلز ہیں, آئی ٹی سے ریلیٹڈ ہیں. تو میں یہ گزارش کروں گا, پلیز اگر ہم میں کچھ خامیاں ہیں نا, موٹی موٹی ہیں, وہ تنگ کرتی ہیں ہمیں, پلیز اس کو دور کریں, مذہب کو سمجھنے کی کوشش کریں, لوجیکلی انڈرسٹینڈ کریں جہاں تک لوجیکل وہ بنتا ہے, باؤنڈریز بنتی ہیں, جہاں سے نہیں ہے دوسرے طریقے سے. پلیز رسومات میں کھو نہ جائیں, پلیز اس کو صرف رسم و بزم نہ رکھیں, پلیز یہ ایک قانون ہے, انٹرنیشنل قانون, یہ یونیورسل نظام ہے. امام زمانہ اسی مذہب کو نافذ کرے گا, یہی فقہ ہوگی, یہی عقائد ہوں گے, یہی تفسیر ہوگی, یہی ہمارے پاس جو آج مذہب ہے نا, یہی مذہب ہے امام زمانہ. اس سے اس کی جو ہے عصمت والی جو کوالٹی ہے, لیول ہے, اس کو نافذ کریں گے امام زمانہ. کوئی دیکھو, پانی سے ہی وضو ہوگا اس وقت بھی, مٹی سے ہی تیمم ہوگا امام کے دور میں بھی, کیونکہ 11 اماموں کے دور میں یہی ہوا ہے, 13 معصومین کے دور میں یہی مٹی سے ہی تیمم ہوتا تھا, پانی سے وضو ہوتا تھا, مشرق کی طرف کعبے کی طرف بڑھ کر ہی نماز پڑھی جاتی تھی, جماعت کے قوانین اسی طرح تھے, نماز کے رول ریگولیشن یہی ہے جو امام نے دیا ہے. تو پلیز یہ مذہب یونیورسل ہے, اس کو گلی کوچوں میں بند مت کرو, اپنی رسومات کے اندر بند مت کرو, پلیز کھولو اس کو, اپنے دماغ کو کھولو. دماغ, عقل نبی باطن ہے, نبی باطن کسی کو خدا نے ناقص کر کے نہیں دیا ہے, سب کو کامل دیا ہے. جس کو ناقص اگر نبی باطن ملا ہے, اس کے اوپر سے رفع القلم کیا, رفع القلم ایک ٹرمینالوجی ہے فقہ کی, مطلب اس کے اوپر سے شرعی قوانین ہٹائے ہیں. مثلا وہ آدمی جس کا اب نارمل ہو, دماغ صحیح نہ ہو, جنون میں ہو, تو خدا کہتا ہے اس کے اوپر تو شریعت نافذ ہی نہیں ہے. تو کوئی ہم یہ کنسپٹ نہ رکھیں کہ انسانوں میں جیتی جاگتی عورتوں کے اوپر ناقص العقل ہے, نعوذ باللہ, ناقص العقل ہے تو رفیع القلم ہونا چاہیے. دوسری طرف ہم کیا غلط کہہ رہے ہیں یہ بھی تو دیکھیں. پلیز مہربانی کریں, یہ چیز اگر ہم رسم و بزم اور رسومات سے نکلے, مذہب کو انڈرسٹینڈ کریں, سوچنے کی کوشش کریں. ہمیں حکم دیا ہے, عقل نبی یہ باطن ہے, عقل مذہب کے کو انڈرسٹینڈ کرنے کے 4 سورسز میں سے ایک ہے. عقل کی اپنی ڈیفینیشن ہے اہل بیت کے مکتب میں, دنیا ایک ڈیفینیشن دیتی ہے عقل کی, اور عقل کی ڈیفینیشن اہل بیت کے مکتب میں ہے جو ایکوریٹ ہے. پلیز اگر یہ کریں گے تو ہم بہت کچھ کر سکتے ہیں اور منتظرین امام زمان ہو سکتے ہیں. میں خدا سے دعا کروں گا, اگر کوئی سوال نہیں ہے, کہ پروردگار عالم جو ہمارے مومن بھائی ہیں جو واقعی اس طرح اتنا عظیم پروگرام آرگنائز کرتے ہیں اور ہمیں اپنی ڈیوٹی نبھانے کا موقع فراہم کرتے ہیں, ہمارا بوجھ کم کراتے ہیں, پروردگار عالم سے دعا ہے بحق امام زمانہ ان کی توفیقات خیر میں اضافہ کرے. جتنے مومنین و مومنات, بہت انٹلیکچوئل کوشچنس تھے اور بہت ہی مزیدار کوشچنس تھے, پروردگار علم آپ کی اور دینی معرفت, قرآن و اہل بیت کی معرفت میں اضافہ فرمائے. اور یہ بھی دعا ہے کہ یہ سلسلے نہ, اس قسم کے عظیم سلسلے نسل در نسل جاری رہیں, اور یہ ہنر بھی ہے اور یہ ٹیچنگ آف آل بیت بھی ہے. ایک امام دوسرے امام کے لیے گراؤنڈ بنا کے دیتے تھے بہت سے کاموں میں, اس امام کے دور میں پاسبلٹی نہیں تھی کہ اس پہ عمل کیا جائے, تو اگلے امام کے لیے سارے سورسز, ساری چیزیں, ریکوائرمنٹس تیار کر کے ہینڈ اوور کرتے تھے اگلے امام کو, کیونکہ اس کے ٹائم میں شاید یہ گراؤنڈ مل بن جائے کہ وہ ایفرٹس کی جا سکیں لوگوں کے اوپر, کیونکہ ہم لوگ تیار نہیں ہوتے تھے نا. تو میں آپ سے بھی ریکویسٹ کروں گا, سیرت اہل بیت کے اس پوائنٹ پر عمل کرتے ہوئے آپ کچھ ایسا کریں کہ یہ سلسلے جاری و ساری رہیں. اور اللہم عجل لولینا الفرج والعافیہ والسلام فی دیننا وفی آخرتنا وفی حیاتنا وفی اموالنا وفی اولادنا برحمتک یا ارحم الراحمین بحق سیدت النساء العالمین فاطمۃ الزہرا سلام اللہ علیہا. والسلام علیکم.